इजहार कैसे करना है। आपका भी मैंने सिर्फ पहले जुमला सुना है कि असल इस्लाम इस्लाम है, कोई इस चीज का एहसास दिला देती हैं कि इंसान किस तरह से जब तक अमल में नहीं इस्लाम को ढालता, इस्लाम एक खोखला नारा है। तो बहरहाल बहुत खूबसूरत सूरत है, दुआ करें कि हम सब इसमें से बेहतरीन चीज ले सके। ऑनलाइन पे बताइए क्या हमारी आवाज क्लियर है। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। इरम इसको प्लीज देखिए। अल्हम्दुलिल्लाह, चलिए बगैर किसी डिले के आगे चलते हैं, अल्लाह ताला से मदद मांगते हुए और ये दुआ करते हुए कि अल्लाह ताला हमारे वक्त में और फहम में बरकत डाल दे, शुरू करेंगे। نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير. سبق نمبر 105 آیت نمبر 105 آیت نمبر 38-52 سورة التوبہ. आयात पे जाने से पहले हम आज की आयात और आज के सबक का एक खुलासा करेंगे। आज का सबक हमें ये सिखाता है कि अच्छे दिनों में अल्लाह की पुकार पे लब्बैक कहना ये तो आसान है, लेकिन जब हमारे लिए हालात नासाजगार हों तो उस वक्त हमारा क्या रवैया हो। ये वो वक्त होता है कि जिसमें बहुत सारे लोग गलत फैसला करते हैं। और अभी आप ही में से कुछ लोगों ने कहा कि ये सूरत हमें सही फैसले करने सिखा रही है। तो हकीकत यह है कि हम अपनी ज़िंदगी पर अगर नज़र डालें तो बाज़ दफ़ा हम नासाजगार हालात का नाम लेकर गलत फैसले कर लेते हैं। नासाजगार हालात इंसान को इतना नुकसान नहीं देते जितना नुकसान इंसान को उसका उस जितना इंसान को उस वक़्त वक्त से बाकायदा तौर पर ग़ज़वे तबूक का तذکرہ होगा। और जैसा कि पिछले सबक के आखिर में भी ये बात बताई गई थी कि अभी तक जितनी सूरत थी ये पहले 5 रुकू ये तमहीद थे ग़ज़वे तबूक की। अब यहाँ हम इन आयात के साथ साथ बहुत कुछ देखेंगे, लेकिन ग़ज़वे तबूक क्या थी, क्यों हुई, किन हालात में हुई, ज़रूरी है कि हम इस वक्त उसके ऊपर थोड़ी सी बात कर लें ताकि आज की आयात सुनते वक्त हमारे जहन में कोई सवाल ना हो। छोटे छोटे जुमले बोलूंगी, जितनी बात लिख सके लिख लें, जो नहीं लिख सकते कोई बात नहीं, सीरत में ये सब कुछ मिलेगा, लेकिन इन आयात की रूह को लेने की कोशिश कीजिएगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के मदनी दौर के 6 साल पूरे हुए, आपने उमरे का इरादा फरमाया किया था कि आप हज उम्रे पे जाएंगे। आपके साथ लोग गए लेकिन हुदैबिया के मुकाम पे आपको रोक दिया गया और आपको उम्रा करने ना दिया गया। इस पे जाके सूरह फतह में हम बहुत सारे अमली पहलू देखेंगे, लेकिन सुलह हुदैबिया के नतीजे में एक चीज हुई और वो क्या था कि मुशरिकीन मक्का और मुसलमानों के बीच में जंग नहीं होगी 10 साल तक। आप और मैं अपनी ज़ुबान में इस जुमले को इस तरह कह सकते हैं कि अब काम ख़त्म हो गया। अगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जंगो जिदाल ही को अपना मिशन बनाते तो अब आप फारिग थे। और भी कह दूं जुमला दुनिया की ज़ुबान में तो अब आप रिटायर थे। 10 साल तक मौज करते, मस्ती करते, कोई रिजॉर्ट बुक करवाते समंदर के किनारे किसी जंगल में, लेकिन आपने ऐसा नहीं किया। वापस आए, अब आपको इस तरह से सुकून था कि मुशरिकीन से जंग चुके होनी कोई नहीं, नतीजे में हम महफूज हैं। आपने इस वक्त को दावत का वक्त बना लिया। लिख लें, ईमान वाला जो होता है ना वो अपना वक्त जाया नहीं करता। एक रंग में काम ना मिले तो दूसरा काम करने लग जाता है, और जब एक काम पूरा हो जाता है तो उसके बाद खुद ब खुद अल्लाह उसके दिमाग में कोई दूसरी बात डाल देता है। इसको तकवा कहते हैं। तकवा क्या है? इनिशिएटिव होना, दिलों में ख्यालात का आना कि ये चीज़ें हो गई अब क्या करना है। जिस वक्त हम दूसरों से पूछ रहे होते हैं ना, मैं क्या करूं, मुझे समझ नहीं आती, तो उस वक्त एक काम करें, दुआ मांगे के अल्लाहुम्मा इन्नी अस्अलुकल हुदा व तकवा। क्या होगा जब मिल जाएगा तो आपको खुद सूझेगा कि मुझे इस वक्त क्या करना है। बहरहाल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम वापस आए हुदैबिया के सफर से, और आपने अपने कातिब को बुलाया जो आपके लिए लिखने पढ़ने का काम करते थे, तो आपने दावती खतूत लिखवाए। ये एक अलग टॉपिक है, सीरा जब पढ़ेंगे तो एक नई दुनिया से आप इंशाल्लाह मुतारिफ होंगे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने खतूत जो थे वो मुख्तलिफ हुक्मरानों की तरफ भेजे, क्योंकि इस वक्त देखा जाए तो अल्लाह के नबी का भी मुकाम अब एक मुस्लिम हुक्मरान का हो चुका था, और शरीयत में एक मुकल्लफ बनाया गया इंसान उस चीज का जो वो कर सके। यानी अगर मैं और आप आज किसी हुक्मरान को मैसेज दे देते हैं तो ये तो सोने पे सुहागा होगा, लेकिन ना देने पे पूछ नहीं होगी। हाँ, इस पे पूछ होगी कि हमने अपने इर्द गिर्द रहने वाले और इंटरेक्शन होने वाले अभी ने जब खतूत भेजे, किसी ने कुछ जवाब दिया, किसी ने कुछ जवाब दिया, लेकिन एक खत आपने शाम, जिसका दारुल खिलाफा बुसरा था, आज हम अपने जुबान में उर्दू में उसको बसरा कह देते हैं लेकिन ये बुसरा है, इसी मुहिम पर आपने अपना खत शाम, जो बुसरा कह लीजिए उस दौर में, उसके रईस शुरहबील, शीन रा हा बड़ी हा हदीस वाली बा या लाम, शुरहबील बिन अमर की तरफ भेजा। ये शख्स उस वक्त रोमन एम्पायर का बाजगुजार था, यानी क्रिश्चियनिटी को शो करता था। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस खत को भेजने के लिए हारिस बिन उमेर अज़दी, इनको मुंतखब किया। कासिद थे, आज की जुबान में एम्बेसिडर कह दीजिए, एलची थे। कि जब किसी मुल्क से कोई कासिद किसी दूसरे मुल्क पैगाम लेकर आता तो उसकी जान, उसकी माल, इज्जत, हर चीज का तहफ्फुज़ लाजमी था, और अगर कोई दूसरे मुल्क के पैगाम लाने वाले को कुछ दुख तकलीफ देता, नुकसान देता, तो ये ऐलाने जंग के मुताबिक था, यानी ये उनकी रिवायात के खिलाफ था। अब हुआ क्या कि जब शुरहबील वहां उसके पास, सॉरी हारिस पहुंचे, शुरहबील ने तमाम इखलाकी और सिफारती आदाब को बालाए ताक रखते हुए हजरत हारिस को शहीद कर दिया। देखिएगा एक और फोल्डर है, 15 से मैं लाइन में, मुझे लगता है घर आ गई हूँ, लेकिन चेक कर लो, 12 नंबर 10 होगा। हजरत हारिस रजी अल्लाह अनहो को शहीद कर दिया गया। ये बात एक किस्म की ऐलान जंग थी। नबी सल्लल्लाहु अलैहि वसल्लम आपने अपने सफीर के कत्ल का बदला लेने के लिए 3,000 सहाबा पर मुश्तमिल एक लश्कर तैयार करके हजरत जैद बिन हारिस की जेर निगरानी आपने एक लश्कर भेजा। ये लश्कर मूता, इसको भी नोट कीजिए, बहुत सारे लोग इसको गजवा मौता कह देते हैं या जंगे मौता, मूता जगह का नाम है। ये लश्कर मूता पहुंचा, वहां 1,00,000 रूमी एम्पायर, रोमी फौजी मौजूद थे। मुखालिफ लश्कर की तादाद का अंदाजा नहीं था मुसलमानों को, मुसलमान कितने थे, 3,000। 1,00,000 होना, तो 3,000 का मतलब पता क्या है, कि हर एक मुसलमान सिपाही के सामने 33, 33 दुश्मन थे, सिपाही। गैर मुस्लिम के पास असलहा और साजो सामान ज्यादा हुआ। आज तक मुसलमानों की तारीख में ये कभी नहीं हुआ कि कोई जंग लड़ी हो और मुसलमानों का असलहा और उनके रिसोर्सेस और उनकी चीजें नॉन मुस्लिम से ज्यादा हो। इसलिए आज के दौर में ये कह देना कि मुसलमानों के पास वेपन्स नहीं है इसलिए हम कमजोर हैं, तो ये अपनी तारीख को ना जानने का सबूत होगा। बस कहते हैं कि, और ये लश्कर किसने जमा किया था, हिरकल ने, ठीक है, रोमन एम्पायर था वो। बस कहते हैं कि उसके भाई ने 1,00,000 फौज और भेज दी। कितनी हो गई टोटल दुश्मन की फौज, 2,00,000, मुसलमान थे 3,000, 1 का मुकाबला 66, 66 दुश्मन एक मुसलमान के सामने। अब ये वक्त था कि मुसलमान क्या करें, एक अनएक्सपेक्टेड था। सहाबा कराम जमा हुए, क्योंकि आगे आप पढ़ेंगे, बल्कि आप पीछे नहीं, आगे इसी सूरत में पढ़ेंगे कि तुमसे 20 के मुकाबले पे हो तो तुम जीतोगे और एक पे, जब आयत आएगी तो देखेंगे। यानी शरण ये जायज था, ये जुमला बड़ा बड़ा करके लिख लें, शरण मुसलमानों के लिए ये जायज था कि वो अपनी फौजें वापस ले आते, गिव अप कर देते, सुलह की तरफ हाथ बढ़ाते, या फिर उनकी उनकी कैद में चले जाते। लेकिन ऐसे मौके पे, ये वो मौके होते हैं जो जिंदगी में कभी कभी आते हैं, लेकिन बंदों का नसीब उजागर कर जाते हैं। सहाबा ने कुछ राय दी, कुछ ने कुछ दी, लेकिन एक सहाबी, नाम मैं जान के नहीं बोलती ऐसे वक्तों में क्योंकि बात बोझल हो जाती है, उन्होंने खड़े होके कहा, क्या बात करते हो, हम तो शहादत के शौक में आए हैं, ये तो वो चीज है जिसको लेने के लिए आए थे। क्योंकि शहादत का खौफ आ रहा है तो तुम क्या हार जाओगे। और यहाँ ये भी लिख लीजिए कि इस लश्कर के सरदार हजरत जैद बिन हारिसा थे, जो अल्लाह के नबी के लाडले प्यारे थे, हजरत उसामा के बेटे थे। इनको हिब्बे रसूल कहा जाता था, यानी अल्लाह के नबी का लाडला चहीता। जैसे किसी को अपने पोते से प्यार हो सकता है, आप उसी को इमेजिन कर लीजिए। अब ऐसे बंदो वक्त में मुसलमान क्या करे, उन्होंने कहा कि हम लड़ेंगे। मजे की बात बताऊं, यानी मेरा दिल कट रहा है आपको बताते हुए, जब ये लश्कर तैयार हो रहा था, इसमें अल्लाह के नबी ने जैद बिन हारिसा को अमीर बनाया, लेकिन अल्लाह के नबी जाने से पहले फुल इंस्ट्रक्शंस देते थे। आपने लश्कर को मुखातिब किया और कहा कि देखो, मैं तुम्हें बताता हूं कि तुम जा रहे हो, अगर जैद तो फिर आलम को जाफर पकड़ लेंगे। दो तीन सहाबा का यके बदीगरे अपने नाम बताया कि फिर वो पकड़ेंगे, फिर उनको कुछ हो गया तो वो पकड़ेंगे, उनको पकड़ेंगे तो वो पकड़ेंगे। और अल्लाह के नबी की जुबाने मुबारक से किसी के बारे में ये सुनना इस बात की दलील थी कि अब यकीनी तौर पे शहीद होंगे। लिहाजा जब ये लश्कर जा रहा था तो लोग हजरत जैद को और हजरत जाफर को लिपट लिपट कर गले मिल मिल के रो रहे थे। इस पे रोक के कहूंगी, हमें खुद ही पता हो कि आज जिस सफर पे निकल रहे हैं वहां से वापस नहीं आना, हादसा होगा, कोई नुकसान होगा, कितने लोग हैं जो फिर भी जाएंगे। और मैं सोच रही थी कि हजरत जैद फिर भी ना रुके, मैं नहीं चाहता, मुझे मरवाने भेज रहे हैं। और आप देखिए कि अल्लाह, जैद अल्लाह के नबी का पोता, जाफर आपका चचा का बेटा, हजरत अली के छोटे भाई थे। पोता के मुकाम पर ये जंग हुई, जमादियुल उला 8 हिजरी का दिन था, जंग शुरू हुई। मुसलमान लश्कर के लिए हजरत जैद बिन हारिसा के साथ जो दो कमांडर थे, जाफर बिन अबी तालिब और अब्दुल्ला बिन रवाहा, ये दोनों आपके साथ थे। हजरत जैद बिन हारिसा को शुरू में ही शहीद कर दिया गया। फिर उसके बाद झंडा हजरत जाफर ने पकड़ा, एक हाथ से पकड़ा तो हाथ काट दिया दुश्मनों ने, तो जाफर ने झंडा दूसरे हाथ से पकड़ लिया तो दुश्मनों ने दूसरा हाथ भी काट दिया। अल्लाह के नबी ने बाद में जाफर के लिए कहा कि जाफर के ये बाजू अल्लाह के रास्ते में कटे हैं, जन्नत में जाफर को दो पर दिए जाएंगे। ये जो तैयार है ना, लकब इसी से है, तैयारा, तैयूर परिंदे को कहते हैं। मैं सोच, सुई चुभ जाए ना तो हम कहते सॉरी आई एम नॉट अवेलेबल, आई कैंट, छोटी छोटी मजबूरियां। मैं कहती हूँ अल्लाह, मुझे तो अब अपनी मजबूरियों से ये पता चल रहा है कि हम कितने छोटे हैं। जो बड़े लोग होते हैं ना, बड़ी बड़ी मजबूरियां भी इनको मजबूर नहीं करती। और जो हम जैसे छोटे हैं ना, जुकाम हो गया, सॉरी मैं फोकस नहीं कर सकती, सर में दर्द है, फोकस नहीं कर सकती। क्या दर्द हुआ होगा हजरत जाफर को जब बाजू कटा, फिर दूसरा। और कहते हैं कि जब दूसरा भी, ये नहीं, आधा हाथ कटता था ना, ये आपको होता है कि ये हाथ जहां तक होता है अरबी जुबान में, टुंड जिसको बोलते, यहां से हाथ कटा, फिर उन्होंने उधर किया, और आपको होता है कि जब दूसरा हाथ कटा तो दोनों हाथों के बीच में झंडा ले लिया, लेकिन झंडा नहीं गिरने दिया। लेकिन जब शहीद होने के करीब थे तो अब्दुल्ला बिन रवाहा ने झंडा पकड़ लिया। इस तरीके से शुरू में तीन बड़े सरदार मारे गए। अब आप सोच रहे होंगे कि अभी ये 3,000 हमले में 66 है, तो तीन तो बड़े और शुरू में तीन सरदार गए। हम कहते हैं आप नहीं होंगे तो हम काम ही नहीं कर सकते, हमारा दिल ही नहीं लगता काम में। सहाबा होते तो भाग जाते, तीन लीडर फौत हो रहे हैं, शहीद हो रहे हैं, लेकिन आपको पता है खालिद बिन वलीद, अल्लाह अकबर, क्या सहाबी थे। ये बिल्कुल इसी दौर के करीब मुसलमान हुए थे, नए नए मुस्लिम, न्यू मुस्लिम, हर जंग में दूसरी तरफ थे और इस जंग में ये इस्लाम की तरफ थे। कहते हैं कि मेरे हाथ से मूता के दिन 9 तलवारें टूटी। कैन यू बिलीव, एक तलवार टूटी, हिम्मत नहीं टूटी, दूसरी, दूसरी नहीं तीसरी, तीसरी नहीं चौथी। ये जज्बे देखे हम अपने, छोड़े इन जंगों को, आयतें भी याद हो जाएंगी, तर्जमा भी याद हो जाएगा, असाइनमेंट भी कोई भारी चीज नहीं है, अपने आप को लाइए इन जगहों पे। ऐसे हालात तक जंगों में हुए कि जब बीवी एक लकड़ी की लकड़ी का टुकड़ा उनको पकड़ा दिया, और जो ही वो लकड़ी का टुकड़ा हजरत उकाशा के हाथ में आ गया तो वो चमकती हुई तलवार में बदल गया। आपने क्या समझा अल्लाह को? हमने क्या अल्लाह के नबी का मुकाम पहचाना? निगाहें मर्द मोमिन से बदल जाती हैं तकदीरें, मोमिन बहुत कीमती है। आपके असला बारूद और न्यूक्लियर बॉम्ब और जिसका मर्जी नाम ले लीजिए, मोमिन की कुव्वत इससे बड़ी है। अल्लाह ने ये दुनिया मोमिन के लिए बनाई है, लिहाजा खुमसान का रन पड़ा। आपको पता है क्या हुआ? खालिद बिन वलीद के अंदर बहुत ज्यादा जंगी हिकमत अमली थी। इनको ये समझ आ गया था कि अगर हम इनके साथ मुकाबले पे रहेंगे ना तो हम सारे एक एक करके कट जाएंगे। रियलिस्टिक अप्रोच होनी चाहिए। इन्होंने क्या किया कि इन्हों के शहीदों को लेके यूं पीछे होने लगे, पीछे। अब आप सोचिए वो पीछे हो रहे हैं और इस तरह से फीलिंग आ रही थी कि आओ हमारा मुकाबला करते हुए पीछे हो। होना क्या चाहिए था? दुश्मन खुश होते कि वो देखो भाग रहे हैं। दुश्मनों के दिल में खौफ पैदा हो गया कि ये हमें पीछे सहरा में लेके जा रहे हैं और हमें मार देंगे। सब भाग गए। इनकी हिकमत अमली का नतीजा क्या निकला कि वो लश्कर जो जमा हुआ था, जो शुरू में फतह हासिल कर चुका है, वो वापस आ गया और मुसलमानों का ये लश्कर बड़े इत्मीनान और सुकून से मदीना वापस पहुंच गया। दुश्मन भाग गए। सिर्फ 12 लोग इस जंग में शहीद हुए। कैन यू बिलीव? आज तो मेरा एक छोटी छोटी डेली अखबार पढ़ लेना तो जंग छोड़िए, कोई बड़े हादसे छोड़े, छोटी छोटी झड़पों में इतने मुसलमान सरहदों पे मारे जाते हैं जहां रहते हैं। काफिर के दिल पे रोक है, जो आपने कई दफा दरसों में सुना होगा कि इसके बाद जब जख्मियों के पास कोई गया, पानी का प्याला दिया और उसने दूसरे की आवाज सुन ली। वो यरमूक था या मुता था, मुझे थोड़ी सी मुगलता लग रहा है, इन दोनों में से कोई एक जंग थी। यानी मैं आपको ये बताना चाहती हूँ कि किस गिरोह के साथ अल्लाह की मदद आती है। दोनों में कोई भी जंग थी लेकिन वो एक ही दौर है, थोड़ा सा फर्क है। एक के पास लश पानी का प्याला गया, पीने लगा तो दूसरे की आवाज आई, तो कहने का नहीं मुझे छोड़ो मेरे भाई को दे दो, फिर तीसरे को, और सब के साथ होते हुए प्याला फिर पहले के पास आ गया। लेकिन इतनी देर में पहला दम तोड़ चुका है, दूसरा तीसरा सब मर चुके हैं, प्याला मौजूद है। ये है कुव्वत, ये है मुस्लिम ब्रदरहुड। इस जंग से मुसलमानों की धाक उस दौर की पूरी दुनिया पे फैल गई। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को खुशी हुई और उन्होंने समझ लिया कि अब हम इस बात का मुकाबला नहीं कर सकते। और यहाँ इन आयतों के साथ ये भी ध्यान में रखिए कि नबी सल्लम को जो अल्लाह ताला ने मबूस किया था ना, जो आपकी बेइज्जत हुई थी, उस बेइज्जत का भी ये दूसरा दौर शुरू हो रहा है, खास बेइज्जत है। अब पिछली आयत में जब हमने पढ़ा कि लियूस खिरा खोल दीनी कुल्ली ही, उस गलबे का वक्त हो रहा है। और अब यहाँ छठे रुकू से लेकर तकरीबन आगे 11 रुकू तक हम गजवे तबूक का किस्सा पढ़ेंगे। ये कहाँ से हो गया ये समझ लीजिए कि इस जंग में मुसलमानों की इतनी धाक बैठी कि पूरा कुफर जो था वो मुसलमानों से खौफजदा था और घबराने लगे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जंगे मूता में पैदा होने वाली सूरत हाल को देखा, बगौर जायजा लिया, और चूंकि आप को पता चल गया कि इस जंग में रूम ने अलल एलान लोगों को कहा तैयारी करो। अनयूजुअल आपका एटीट्यूड था इस मौके पे। हमेशा क्या होता था कि आप ये खबरें छुपाते थे, कब जाना है, कहाँ जाना है, किधर जाना है, कोई जरूरत नहीं होती अनरेलेवेंट लोगों को बताने की। और दुश्मन को खबरें मिल जाती थी उस दौर में, तो वो तैयारी कुछ और कर सकते थे। आप रास्ता नहीं बताते थे हमने कहाँ जाना है। इवन फतेह मक्का के मौके पे भी जाते हुए अल्लाह के नबी ने रास्ते बदले थे। लेकिन तबूक का मौका ऐसा आया कि आपने सबको बता दिया कि लश्कर तैयार करो, तमाम मुमकिन वसाइल को जमा करो, और आपने कहा कि अब मैं खुद भी जाऊंगा। यानी बजाय इसके कि हिम्मत टूटती, हिम्मत बढ़ गई है। तबूक मदीना से शमाल की जानिब तकरीबन 350 मील की मुसाफत पर हिजाज का आखिरी शहर है। ये वो इलाका है कि जिसके बाद अब रोमन एम्पायर नॉन मुस्लिम है। गज़वे तबूक में शिरकत के लिए आपने ऐलाने आम किया, आप जरा लिख के देखिए, 350 माइल्स, और कैसे जाना है अभी देखेंगे आप। जंग के काबिल हर साहिब ईमान शख्स के लिए फर्ज था कि वो इस मुहिम में शामिल हो। आम हालात में जो जंग की कॉल होती है ना, ये फर्ज किफाया होती है। मतलब यह है कि अगर किसी कम्युनिटी के कुछ लोग जिहाद पे चले जाते हैं तो बाकियों को भी किफायत करता है। लेकिन गज़वे तबूक के मौके पर जंगे फर्ज आईन थी। यानी जब मुसलमान हुक्मरान जंग डिक्लेयर कर दे और ये कहे कि सबको जाना है, तो फिर जो नहीं जाएगा वो इंदल्ला ही मुजरिम साबित होगा। लिहाजा सबको जाना था। अब इधर देखिए हालात क्या थे। अब मेरी और आपकी बात है, सख्त इम्तिहान और आजमाइश। नंबर एक, लिख ले मजबूरियों की लिस्ट, और इसको आज से जाके आपने अपने घरों में लगाना है। कितनी मजबूरियां थी उस दिन। नंबर एक, शदीद गर्मी। नंबर दो, खड़ी फसलें तैयार, कि पूरे साल का जो उनका खजूरों का स्टॉक होता था इस मौसम में होता था, और खजूर का दरख्त बहुत ऊंचा होता है, औरतें और बच्चे उस पे चढ़ के खजूरें उतार नहीं सकते, सिर्फ मर्द उतारते हैं। और अगर आपको बताओ कि अगर एक खास वक्त तक फल को ना उतारा जाए दरख्त से, तो कीड़ा पड़ जाता है, गल जाती है, जैसे आपने दूसरी चीजों को देखा होगा। अब जाने का मतलब यह था कि पूरे साल का नुकसान, सीजन पूरा जो लगा था उसकी मनी गई। तीसरी मजबूरी, कहत। इतना ज्यादा कहत था कि लोग भूख से मर रहे थे। चौथी, सफर भी चले तवील को अलग कर ले, एक मजबूरी के दूर बहुत है, अभी आयतों में भी हम देखेंगे। और सहरा का सफर, के जिसमें बिल्कुल नहीं पता होता जाना किधर है। लोग खोजियों को साथ लेके चलते थे, कुछ लोग एक्सपर्ट्स होते थे कि जिनको रास्ते पता थे, क्योंकि सड़कें और इस तरह की नई चीजें होती थी। अब तो सड़कें होने के बावजूद अगर जीपीएस ना हो और हमारे नेविगेशंस ना हो तो बहुत दफा भूल जाते हैं। सहरा तो खुले खुले हैं, तो वो लोगों के साथ जाना होता था। फिर एक और मजबूरी क्या थी उस वक्त, वक्त की सुपर पावर से मुकाबला। और फिर उससे भी बढ़ के क्या है कि कुछ नहीं पता कि आगे से कुछ मिलना है या वापस आना है, एक पे एक इम्तिहान है। फिर अगली मजबूरी, सवारियां कम थी, एक से एक बढ़ के मुसलमानों का यह हाल था। इस वक्त निकलने का मतलब क्या था, क्या ईमान वालों, अगर तुम्हारे घर, तुम्हारी तिजारतें, तुम्हारे ये वो जो आठ मोहब्बतों की तराजू थी ना, ये उस तराजू में तुलने का वक्त था। एक तरफ अल्लाह उसका रसूल और जिहाद फी सबीलिल्लाह। इसलिए कहा कि अब निकलो। जब ये कॉल हुई तो तीन गिरोह वजूद में आए मुसलमानों के। नंबर एक, वो लोग जो हर पुकार पे लब्बैक अल्लाहुम्मा लब्बैक, नो प्रॉब्लम, हो जाएगा, इट्स ओके, वेरी गुड, ये तो और अच्छा है। यानी जो सबिकून अल अव्वलून है, جنہوں نے اس موقع کو اپنے لیے آنر سمجھا کہ اللہ ہمیں اپنے راستے میں بلاتا ہے. اور یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم, کی صورت میں خوش ہو گئے. دوسرا گروہ کیا تھا؟ منافقین. ان پہ یہ حکم بڑا بھاری ثابت ہوا. اس وقت ان کا پورا وہ غلط کردار ادا کر رہے تھے. لہٰذا اب یہاں سے آگے 11 یعنی 11 رکوع جو 11 پارے میں بھی جائیں گے, یہاں منافقین کی مختلف حرکتوں اور حالتوں کا تذکرہ. یہ اس موقع پہ کیا کرنے لگ گئے؟ پروپیگنڈے. لو دیکھو بھلا, سمجھ ہی نہیں ہے, سمجھا کیا ہوا ہمیں, اتنی دور لے جاتے ہیں, کوئی مذاق ہے؟ خود کرنا پڑے تو سمجھ آئے. یعنی جن کی زبانوں پہ وہ زہر اگلا, قرآن نے آپ پڑھیں گے آیتوں میں ان کے جملے بھی نقل کیا, اللہ کے نبی کو انتہائی یعنی آپ کہیں کہ حد تک ٹیز کیا, آپ کے ہر قدم پر تنقید کی اور باتیں بناتے تھے بیٹھ کے. یہ لوگ کون تھے؟ یہ موقع دیکھ کر پیچھے رہ گئے, عذر بنائے, کچھ کیا, بڑی مجبوری ہے. اس میں آپ پڑھیں گے آگے جو بن کیس کا, منافق نے یہاں تک کہہ دیا خوبصورت عورتوں کو دیکھ کر اپنے نفس پہ قابو نہیں پاتا. تو رومن عورتیں بڑی خوبصورت ہوتی ہیں, تو مجھے ڈر ہے کہ کہیں جنگ میں جا کر میں کہیں اور نہ نکل جاؤں. اللہ کہتے نہیں, فتنے میں تو تم پہلے ہی پڑے ہوئے ہو, تمہارا فتنہ ہی ہے کہ تمہیں اللہ کے راستے میں نکلنا بوجھل لگتا ہے. لہٰذا یہ دوسرا گروہ رہ گیا اور کچھ نکل پڑے, یہ بھی لکھ لے اسی گروہ کے لوگ, تاکہ ذرا رستوں میں بھی تو دیکھے ہوتا کیا. اللہ کہتا ہے یہ گھوڑے دوڑانے کے لیے جاتے ہیں, بیچ میں آ کے بیٹھتے ہیں, سوچ سے کہ ذرا جا کے دیکھتے ہیں آج کس چیز پہ تنقید کرتے ہیں. یہ دوسرا گروہ تھا. ایک تیسرا گروہ تھا جو مخلصین تھے, ان کے ایمان میں کسی قسم کی کوئی کمی نہیں تھی, لیکن سستی کا شکار ہو گئے. کچھ نے تو یہ سوچ لیا کہ ہم بعد میں مل جائیں گے. ڈیلنگ, 3 لوگ تھے, ان کا ذکر آئے گا اور اسی نام پہ سورت توبہ ہے. جہاں پہنچیں گے ہم سب کا بھی دل کرے گا کہ آج پکے تھے کہ جو شروع میں پیچھے رہے لیکن بعد میں مل گئے. اس میں انشاءاللہ ابو حسمہ کا ذکر آئے گا تو آپ کو سناؤں گی. کہتے ہیں کہ جب یہ لشکر تیار ہو رہا تھا تو میرا ارادہ کچھ بن رہا تھا نہیں, اور دیکھیے فصل تیار. کہتے ہیں بس جکو تکا ہی تھا, جاتا ہوں نہ بھی نہیں, ہاں بھی نہیں, نہ بھی نہیں, ہاں بھی نہیں. لیکن اتنے میں قافلہ کوچ کر گیا. صبح صبح اللہ کے نبی نکلا کرتے تھے. کہتے دوپہر کا وقت ہوا, میں اپنے کھیتوں میں کام کر رہا تھا, میری بیویاں آئیں, ایک یا دو بیوی تھی ان کی. کہتے کہ میری بیوی نے میرے لیے جگہ ہموار کی, پانی چھڑکا, درخت کے سائے میں میں بیٹھا, پھر میرے سامنے روٹی رکھی, جو بھی ہوگا ان کے پاس. کہتے ہیں کہ بس ایک لقمہ توڑنے کی دیر تھی, جو ہی لقمہ منہ میں جانے لگا میں نے سوچا اے ابو خیسمہ یہ تیرا ایمان ہے. کہتے پھر وہ لقمہ میرے منہ میں نہیں گیا, میں نے اس کو نیچے چھوڑا, بیوی سے کہا کہ میرا گھوڑا تیار کرو, میری سواری تیار کرو. اور اس طرح سواری پہ بیٹھ کے پتہ تو تھا ہی جا کدھر ہے, تھوڑے ہی گھنٹوں کے فاصلے سے یہ اس لشکر سے جا ملے. اور روایت میں آتا ہے کہ دور سے خاک اڑتی بھی دکھی جب, کیونکہ صحراؤں میں جب چلتے ہیں تو مٹی اڑتی ہے, تو اس وقت نبی صلی اللہ علیہ وسلم نے کہا ہو نہ ہو یہ ابو خیسمہ ہوگا. اور کہتے کہ جب قریب آئے تو یہی تھے. تو اللہ کے نبی کے چہرے پہ خوشی کے اثرات, اور آپ مطمئن ہوئے اور آپ نے ان کو گلے سے لگایا. یہ حقیقت ہے, کچھ لوگ آتے نہیں ہیں لیکن نظریں ان کی لی طرف ان کے لیے بازوں پہ لگی رہتی ہے نا. یہ لوگوں کو نہیں پتا ہوتا. میں کہتی ہوں کہ یہ پتہ چل جائے نا کہ وہاں نہیں آ جائے, لیکن یہ اللہ کا ایک انتقام ہوتا ہے کہ جب ہم معذور ہوتے ہیں تو اللہ پھر ہمیں مجبور بھی کر دیتا ہے. بہرحال یہ ہے وہ تناظر کہ جس میں نبی صلی اللہ علیہ وسلم نکلے اور آپ کے ساتھ جو معمولات تھے وہ سب تھے. آپ کہہ سکتے ہیں کہ اس وقت ہم قرآن کی پیک پہ ہیں, یعنی اس کو ذروت السلام کہتے ہیں, قرآن کی وہ چوٹی, انسانوں کو اسلام کی حقیقت سمجھ آتی ہے. ایسے مضمون ایک دوسرے میں پروئے پہ دکھیں گے جیسے موتیوں کی لڑی ہے. कुछ जिक्र तो मुनाफिकीन का हम सूरत निसा में पढ़ ही चुके हैं, लेकिन यहाँ डिटेल होंगी। क्या थे फिगर्स वो भी नोट कर लें। 30,000 का लश्कर मुसलमानों के साथ तैयार हो गया। 30,000, आप सोचिए पहले 3 थे, अब 30 हो गए हैं। इससे पता चलता है कि जब काम को करने को तो फिर लोग निकल ही पड़ते हैं, और जब रिलैक्स कर दिया जाए तो लोग, वो अल्लाह के नबी को पहचानता नहीं था, उसको पता नहीं चल सका कि आप कौन है, लेकिन वो मुकाबले की जुरत ना कर सका। अल्लाह के नबी ने तकरीबन 1 महीना तबूक के मुकाम पर क्याम किया, दुश्मन को अपनी फौजें सामने लाने की जरूरत ही ना हुई। हैरत होगी आपको कि तबूक में एक तलवार नहीं टूटी, एक तीर नहीं तला चला, जंग हुई कोई नहीं, सिर्फ निकलना मकसूद था। ये मुसलमानों का टेस्ट था नबी सल्लम के दुनिया में जाने से पहले। और यहाँ ये भी नोट कीजिएगा, ये अल्लाह के नबी की जिंदगी की आखिरी जंग थी। इसके अब कुछ अरसे के बाद आप दुनिया से जाने वाले हैं। अल्लाह देखना चाहता था कि नबी के सामने जो गिरोह तैयार हुआ है, क्या वो नबी के बाद दूर दूर तक अल्लाह का पैगाम पहुंचाएगा? और अगर आप ये गिरोह तैयार किए बगैर दुनिया से चले जाते अल्लाह के हुक्म से, भूख में निकलकर सहाबा ने ये साबित कर दिया कि नबी, हम ये काम आपके लिए नहीं अल्लाह के लिए करते हैं। और हकीकत है यही वो गिरोह है जिसको अल्लाह अपना गिरोह कहता है, इसी को हिजबुल्लाह कहता है। अल्लाह तीर नहीं लगवाता ऐसे रस्तों में निकलने वाले को, तलवार नहीं लगाता, कुछ नहीं लगाता, सिर्फ अल्लाह ये देखता है कि आप आते हैं कि नहीं। क्या आपको कई दफा ऐसा नहीं लगता कि हम सिर्फ घर से आके यहाँ बैठते हैं, करना कुछ भी नहीं पड़ता? आप तो स्टूडेंट्स हैं ना, और इधर स्टाफ अभी इतना नहीं है, लेकिन सम टाइम जहाँ स्टाफ ज्यादा होता है तो लोगों की ड्यूटीज लगी होती हैं, लेकिन बस वह नहीं करना पड़ता काम। नॉर्वे वाले अगर सुन रहे हैं तो वो इस चीज को समझेंगे कि सिर्फ घर से निकलना मकसूद होता है, काम नहीं। उनको कहा जाता है आप जाके क्लास में बैठे, जरूरत पड़ेगी तो आपको बुला लेंगे। अल्लाह के रास्तों में ऐसे ही होता है, आप बस निकलने का काम करें, बाकी काम अल्लाह करेगा। जब मुसलमानों ने लग गए, रबते बने, कॉन्टेक्ट हुए, माहदे हुए, उनको पता था कि ये लश्कर अगर रूमियों के खिलाफ निकल आया तो हमें तो ये मसल देंगे। चुनाचे उनके दिल में इस्लाम की धाक बैठी और उन्होंने अल्लाह के नबी से माहदे किए कि हम कभी मुसलमानों के खिलाफ नहीं आएंगे। और इस तरह से हिरकल का मुकाबला करने की बजाय कन्नी कुतरा जाना, ये कोई मामूली वाकया नहीं था। आज की जुबान में जरा सुपर पावर्स का नाम लेके सोचें कि एक छोटी सी मुस्लिम स्टेट के मुकाबले में वो खड़ी ना हो सके और भाग जाए। लिहाजा आप कह सकते हैं कि इस जंग के नतीजे में मुसलमानों की सरहदें तबूक तक पहुंच गई। जो तबूक में कुछ मोता जो जंगे मोता में थोड़ा सा मुसलमानों को नुकसान हुआ था, इसकी तलाफी हो गई। और इस तरह से वो जो छेड़खानियां होती थी ना रूमी की तरफ से, कभी धमकियां और कभी जंग, हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हो के दौर में इसमें मजीद बात हुई। आपने मेरे मुंह से कई बार सुना होगा लश्कर उसामा का नाम। नबी सल्लम के वसाल के फौरन बाद लश्कर उसामा जो था वो हिरकली की तरफ भेजा गया। और हजरत अबू बकर के बाद 2 साल सिर्फ गुजरे हुए थे कि उमर के दौर में फिर ये रोमन इलाके भी मुसलमानों को मिल गए। तो ये थी हमारी हिस्ट्री। क्या सोचा आपने इसको सुनते हुए? कोई शेयर करता है तो हाथ खड़ा करें क्विकली। जी हाजरा।
Be present is the important thing. के भले कुछ होना हो कि बस हाजिर जरूर होना है।
जी
तो हर बात भी कहना है कि I'll be there. कि बेशक मेरी जरूरत पड़े या ना पड़े, लेकिन I'll be there.
जी be present. बस आपका काम मेरा काम आना है गर्म। और कोई बी प्रेजेंट अच्छी बात है। जी इधर से अमरीन, आपने क्या एक जुमला बोले बस।
जब भी अल्लाह अल्लाह के राह में हर वक्त हाजिर रहना है, अल्लाह की पुकार जब भी आए
हर वक्त हर किस्म के हालात में हाजिर रहना है। जी आप समरा।
मुझे ये आयत सबक पढ़ते हुए दो चीजें हाईलाइट की थी, एक रुखिफाफ में वसीफा अलन और आगे अबा अलन दार खल जतवक के लिए
तवक्कुल।
بس یہ چیز دونوں چیزیں اپلائی کرنے کی ضرورت ہے.
جی یا توکل کی نہیں ہے. جی بالکل صحیح ہے کہ نکلتے ہم ہیں, مدد اللہ کرتا ہے. یہ جنگوں کی باتیں نہیں ہیں, یہ زندگی کی باتیں ہیں. بندہ مومن کا ہر کام اللہ کرتا ہے, بندہ صرف اس راستے میں ایک ذریعہ بنتا ہے. ایک بندہ اور کوئی لکھے, آن لائن پہ بھی جو لکھ رہے ہیں وہ لکھے اپنے صرف ورڈ یا جملے کہ یہ باتیں سنتے ہوئے آپ صحابہ کے جوش کی بات کرتی ہیں, مجھے صحابہ کا ہوش سمجھ آ رہا ہے. بہوش موت کے منہ میں جانے والی بات تھی. یہ اپنا ہی نہیں, سوری رشیدہ جی پلیز. اتنی بڑے بڑے ٹارگیٹ سے بھی صحابہ کرام گھبراتے نہیں تھے. کوئی تقابل لگ رہا ہے اپنے آپ کے ساتھ؟ میں تو جب یہ آیتیں پڑھتی ہوں نا تو مجھے لگتا ہے کہ میں مکھی کی نوک پہ لگا ہوا ایک چھوٹا سا نقطہ بن جاتی ہوں, ایمان کے ناطے سے جو صحابہ کا ایمان تھا, جس کے لیے کہتے ہیں نا کہ یہ غازی یہ تیرے پراسرار بندے جنہیں بخشا ہے تو نے ذوق خدائی. دنیا ان کی ٹھوکر سے سہراؤ دری ہے وہ کردار. آج اگر ایسا کردار بن جائے یہ دنیا شکر کرے, یہ ساری دنیا سے جنگ کے جو اثرات ہیں یہ ختم کر دیے جائیں. جی آپ شاہین کچھ کہیے. پختہ ایمان سے کام ہوتا ہے. دیکھیں ایمان بندے کو کھڑا کرتا ہے, جیسے ہم دنیا پیٹ میں کچھ کھانا ڈالتے ہیں ہمت اور طاقت آتی ہے تو چلتے ہیں نا, خالی پیٹ چلا بھی نہیں جاتا, سر میں درد شروع ہوتی ہے. تو جس طرح خالی پیٹ چلا نہیں جاتا نا تو خالی ایمان کے ساتھ دین کے کام نہیں ہو سکتے. عشرت کی طرح اپنے کلاس میں آ کے بیٹھے ہیں. جو آن لائن پہ یہ لکھتے ہیں کہ بی اول ان آل گڈ ڈیڈز, پہلا بننا ہے. مت انتظار کریں کہ حالات بن جائیں. بی پائنیئرز آف اسلام. موٹیویشن, اللہ کے راستے میں بھاگ بھاگ کر کام کرنا ہے انشاءاللہ. میرا دل کہہ رہا ہے کہ میں بھی وہاں ہوتی ہوں. اللہ سے پناہ مانگے اللہ کے بندو, کبھی نہ دعا کریں ہم وہاں ہوتے. اللہ ہو کہ میرا تو دل ہل گیا آپ کا جملہ پڑھ کے. بہت بڑی قسمت ہے ہماری کہ وہاں نہیں تھے. یقین کرے عبداللہ بن ابی تو اکیلا تھا, فوجوں کی فوجیں اس کے ساتھ ہوتی. جی رام آپ شیئر کیجیے. جی بہت اچھی بات انہوں نے کہی کہ یہ آیتیں اس وقت تو سمجھ آ رہی ہیں, یاد بھی ہیں. اس وقت یاد رکھنی چاہیے جب کوئی عملی موقع ہو ہماری زندگی کا. دنیا کی زندگی پہ آخرت کو ترجیح دیتے تھے. چلیے آئیے ہم بھی دیکھتے ہیں آیتوں کو. آیت 38 سے. اعوذ باللہ من الشیطان الرجیم. یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم انفروا فی سبیل اللہ. اے ایمان کے دعوے دارو, تمہیں کیا ہو گیا جب تم سے کہا جاتا ہے کہ نکلو اللہ کی راہ میں. ساقلتم الی الارض, تو تم دھسے جاتے ہو زمین میں. وجہ کیا ہے؟ ارادیتم بالحیات الدنیا من الاخرہ, سوچو کیا تم نے آخرت کی بجائے دنیا کی زندگی کو قبول کر لیا ہے. چلو ٹھیک ہے, اٹس یور چوائس. تو یاد رکھنا, فما متاع الحیات الدنیا فی الآخرة الا قلیل. تو جان لو کہ دنیا کی بہت قلیل ہے. آپ کو اس ٹون سے کیا لگا جس ٹون میں نے ترجمہ پڑھا؟ سیدھا سیدھا بھی پڑھ سکتی تھی, یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم, اے ایمان والو تمہیں کیا ہو گیا جب تم سے کہا جاتا ہے کہ اللہ کے راستے میں نکلو تو نہیں نکلتے. لیکن اس آیت کا حق نہیں تھا یہ. اس آیت میں ایسے لگتا ہے کہ اللہ بندے کو جھنجھوڑتا ہے, او ایمان کا دعویٰ کرنے والو کیا ہو گیا. باتیں تو بڑی بڑی کرتے ہو یہاں بیٹھ کے, لیکن جب عملی طور پہ نکلنے کا موقع آتا ہے تو زمین میں چل پڑتے ہو. انفرو کیوں آیا؟ نفرہ کہتے ہیں شوق اور محبت سے نکلنا. یہ بھی تو کہا جا سکتا ہے نا, چلو نکلو. اور یہی لفظ ہے جو ہم پڑھتے ہیں قرآن میں, ففروا الی اللہ, سورہ زاریات میں آتا ہے, کسی چیز کی طرف شوق اور محبت سے بھاگنا نفر, اور خاص طور پہ جنگوں کے لیے نکلنے کو آتا ہے. ساکل تم کا لفظ کیا ہے؟ ثقیل, بوجھ سے لدا ہو. یہاں اشارہ ہے اس بوجھل پن کا کہ جو دین کے کام کرنے سے روک دے, دین سیکھنے سے روک دے. پھر خود ہی ایسے لگتا ہے کہ جلتی پہ تیل کا کام ہے کہ اللہ کہتے تم کچھ بھی کہہ دو کہ ہم کیوں نہیں نکل رہے, لیکن اصل بات کیا ہے کہ تمہیں بنانے والے کو پتا ہے کہ ارادی تم بالحیات الدنیا من الاخرہ. سوچو تم نے کہ آخرت کی دنیا زندگی کی بجائے دنیا کو قبول کر لیا. یہ ہے سول سرچنگ کوسچن, ہر بندہ خود سے پوچھے کہ جب بھی دین کے کسی تقاضے سے پیچھے رہتی ہوں تو کیا اس وقت میں حقیقت میں دنیا کے کسی فائدے کے لیے ایسی ہوتی ہوں؟ تو پھر سن لو کہ تم جس دنیا کے پیچھے جا رہے ہو, فما متاع الحیات الدنیا, فی کا ساز و سامان آخرت کے مقابلے میں بہت قلیل ہے. یعنی دنیا ہے تو تھوڑی, اس کا تھوڑا بھی تھوڑا ہے. عمر بن عبدالعزیز جو اموی دور کے خلیفہ تھے, جب ان کی وفات کا وقت آیا تو کہنے لگے میرا کفن لاؤ. لوگوں نے ان کا کفن ان تک پہنچایا تو ان چادروں کو دیکھ کے کہنے لگے بس اتنا. پھر کہنے لگے دنیا تو تھوڑی ہے لیکن تیرا تھوڑا تو بہت ہی تھوڑا ہے. اتنا بڑا خلیفہ, اتنا بڑا اپنے دور کا شہزادہ اس دنیا سے تین چار چادروں میں جا رہا ہے, ہم کیا ساتھ لے کے جائیں گے؟ ہم خود سے پوچھیں. اگلی ڈانٹ آیت 39 میں, اِلَّا تَنْفِرُوا يُعَذِّبْكُمْ عَذَابًا أَلِيمًا, اگر تم نہیں نکلو گے اللہ کی راہ میں تو وہ تمہیں عذاب دے گا, دردناک عذاب. گیٹ آؤٹ, تمہیں آنے کی, اللہ کے راستوں میں نکلنے کی. کون سا عذاب دیتا ہے اللہ نہ نکلنے کا؟ اور دنیا وسیع کر دیتا ہے, دل کو غم سے بھر دیتا ہے, دکھوں سے بھر دیتا ہے, خوشی نہیں رہتی, نکلنے کی توفیق چھن جاتی. یہ ہے عذاب علیم. اور ساتھ ہی ساتھ وَيَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ, اور تمہیں ہٹا کر کسی اور قوم کو لے آئے گا. وَلَا تَدُرُّوهُ شَيْئًا, اور تم اس کا کچھ بھی بگاڑ نہ سکو گے. یعنی اللہ کو تو اپنے دین کا جھنڈا اٹھوانا ہے, تم نہیں اٹھاؤ گے, اللہ کسی اور کو لے آئے گا. سورت مائدہ میں آپ پڑھ چکے آئے تھے, مَنْ يَرْتَدَّ مِنْكُمْ عَنْ دِينِهِ, اگر تم میں سے کوئی اس کے دین سے پھرتا ہے تو شوق سے پھر جائے, اللہ کو کوئی پرواہ نہیں اس بات کی, وہ تمہاری جگہ. بالکل وہی انداز ہے کہ تم نہیں اللہ کے رستوں میں نکلو گے, اللہ کسی اور کو لے آئے گا. آج کی زبان میں کہہ لیجئے تو اللہ تعالیٰ کہہ رہے ہیں کہ تم بون مسلم چوڑے ہو گئے, اکڑ گئے, تمہیں صرف اپنی زندگی پہ آ رہی ہے, اپنا ہم, اپنا غم, اپنی خوشی, سیر. میں اس ملک میں نہیں ابھی گئی, میں نے وہ چیز نہیں دیکھی, مجھے کھانا ہے, مجھے پینا ہے, ابھی میں نے یہ نہیں پہنا, میں نے وہ فلم نہیں دیکھی. کیا تمہاری زندگی یہ رہ گئی ہے؟ مقصد کو چھوڑ کر تم جب بے مقصد ہوئے, اللہ نئے لوگوں کو اسلام میں لے آئے گا. اس آیت پہ لکھیے آج اللہ کا یہ وعدہ کس طرح پورا ہو رہا ہے کہ جب ہم بون مسلمز نے, بون مسلم میں جان کے کہہ رہی ہوں, یعنی فی زمانہ جب ہم خود کو کہتے ہیں وی آر بون مسلم, حالانکہ ہر بندہ بون مسلم ہے, ہم نے جب اپنی دنیا کو اتنا بڑھایا تو اللہ تعالیٰ نے ہماری جگہ نیو مسلم سے کام لیا لیا چیز پہ قادر ہے. تو کیا پتا چلا ان تین آیتوں سے؟ پہلی بات ہے کہ اللہ کو کسی کی ضرورت نہیں ہے, اللہ کا دین اور اللہ کی ذات بے نیاز ہے. آپ کو پتا اللہ تعالیٰ کا نام الصمد ہے, جیسے اللہ بے نیاز ہے نا اس طرح اللہ کا دین بھی بے نیاز ہے. دل کے اندر اگر کہیں کوئی جذبہ چھپا ہوا ہے نا کہ میں دین کا کام کر رہی ہوں تو ہو رہا ہے, تو وہ ذرا آزما لے, چھوڑ دے کام, پھر دیکھیے اس سے اچھا بندہ آتا ہے وہاں. सारी दुनिया के इंसान भी अगर अल्लाह के दीन का काम छोड़ देंगे ना, तो अल्लाह जानवरों को ले आएगा। आगे हम पढ़ेंगे कि अल्लाह ताला कयामत के करीब एक परिंदे, एक जानवर को निकालेगा जिसको हम दाबतुल अर्ज कहते हैं। अभी इंशाल्लाह फ्यूचर में जो कोर्स होने वाला है कयामत की अलामतें, उसमें हम उसकी डिटेल्स पढ़ेंगे। और वो जानवर जो है वो लोगों को तबलीग करेगा कि लोग अल्लाह की आयतों से गाफिल थे। अल्लाह अपने घर की हिफाजत किससे हम लोगों के तस्करे की सारे भी बहुत से थे, और आप
आपको तो क्या जरूरत है। अल्लाह के तो थोड़ा तो उस वक्त अल्लाह के नबी ने कहा था कि आयशा तो अबू बकर की बात करती है, उम्र की सारी जिंदगी की नेकियां अबू बकर की उन 3 रातों की नेकियों के बराबर भी नहीं है जो उन्होंने मेरे साथ गारे सौर में गुजारी। अब आप सोच लें क्यों अबू बकर को ये ऑनर मिला, क्योंकि उन्होंने मुश्किल हालात में दीन की मदद की थी। देखिए ये आयतें हम सब को झंझोड़ रही हैं कि अगर आज अल्लाह तुमसे अपने दीन का कोई काम करा रहा है तो मत फखर करो, मत अपने ऊपर मान करो, अकड़ो नहीं। इस अकड़ में अल्लाह तुम्हारे हाथ से ये नेकी का सिरा छुड़वा लेगा। और आज जिया करो और रो और कमी कोताही पे माफिया मांगो, क्योंकि मदद तो फकत नसरहुल्लाह इज़ अखरजहुल्लाज़ीना कफ़रू जब काफरों ने उनको निकाल दिया, अल्लाह दो को बचा रहा है। इस हुमा हुमा पहली दफा आ रहा है इधर, हुम लफ्ज़ बहुत दफा पढ़ा ना, हुम जमा का सीगा है, ज़मीर है हुम और हुमा दो, वो दो। कहा वो दोनों गार में थे, कौन सी गार थी, गारे सौर। फिर इस यकूल साहिब ही जबकि वो अपने साथी से कह रहे थे, कौन कह रहे थे, नबी सल्लम कह रहे थे, यहाँ साहिब कौन है, अबू बकर। कितना मान है अबू बकर पे अल्लाह को। क्या कह रहे थे अल्लाह के नबी, ला तहजनिन्नल्लाह माना, गम ना करो अल्लाह हमारे साथ है। क्या फिक्र थी अबू बकर को उस वक्त, हाय मेरी जान ना चली जाए। देखिए अगर अबू बकर को अपनी जान का हम लगा होता ना तो फिर अल्लाह के नबी के साथ निकलते ही ना। हिजरत के सफर में को अल्लाह के नबी के साथ, बल्कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ मैं जा रहा हूं। क्यों, क्योंकि वहां मेरी जान के लाले होंगे तो मैं नबी को इतने मुश्किल वक्त में। अबू बकर को फिक्र लगी हुई है तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जान की, क्योंकि उनको पता था कि इस नाजुक वक्त में जब अभी इस्लाम की तारीख बनी भी नहीं, अगर नबी का इंतकाल हो गया या दुश्मनों ने आपको नुकसान पहुंचा दिया तो फिर कहीं इस्लाम खत्म ना हो जाए। अपने ऊपर लेके सोचें, जिस वक्त हमें अपनी जान के लाले पड़े होते हैं ना ईमान वाले को, उस वक्त इस्लाम की जान की फिक्र लगी होती है। और ऐसे वक्त में एक ऐसा भी वक्त आया कि जब आपका पीछा लोग कर रहे थे तो बिल्कुल उस गार के ऊपर पहुंच गए, अल्लाह ने उस गार के मुंह पर मकड़ी का जाला करवा दिया। और उस गार में कहने के बेवकूफो इधर तो जाला लगा हुआ, अगर कोई अंदर जाता तो जाला टूट जाता। और देखो कबूतरी अंडे ऐसे थोड़ी देती है, वो तो वीरानों पे देती है। तो अब बात कीजिए, जब अल्लाह कबूतरी और जाले से दीन का दिफा कर सकता है तो क्या मेरे और आपकी जरूरत है। शौक से तुम अपनी खुशियां मनाओ, मौजें करो, मस्तियां करो, इंजॉय करो, क्योंकि तुम्हारे लिए ये 4 दिन के ही मजे हैं। अल्लाह अपने काम खुद करवा लेगा। फनजल्लाहु सकीनतहु अलैहि, तो अल्लाह ने अपनी सकीनत नाजिल फरमाई इन पर। और इनकी मदद फरमाई उन लश्करों से जिन्हें तुम नहीं देखते थे। कौन से लश्कर मुराद है, क्या यहाँ फरिश्ते उतरे थे? नहीं, ये कबूतरी और जाले की तरफ इशारा है। कुरान पाक में आता है कि सारे अल्लाह के लश्कर है, वलिल्लाहिल जुनूद, तो ये कबूतरियों के लश्कर और जालों के लश्कर ये सब इनके काम करवा लेगा। तुम नहीं निकलोगे तो अल्लाह तुम्हें सजाएं देगा, तुम्हारी जगह दूसरों को ले आएगा। और अल्लाह ने मदद की थी मकड़ी से जाले बनवाकर। इससे क्या पता चलता है कि जब असबाब नहीं हो और बंदा अल्लाह के भरोसे पे काम शुरू कर दे तो अल्लाह ना नजर आने वाले असबाब पैदा कर देता है। शर्त एक है, खालिस अल्लाह की रजा के लिए, अल्लाह की राह में निकले काम उसका। जैसे कोई चीज हो रही थी, कोई बात चल रही थी तो मैं सोच रही थी बस हमारा काम क्या है कि
हम काम करने के काबिल हो जाए, बाकी तो कोई मसला ही नहीं है। तो जब मैं ये बात करती हूँ ना, कभी पैसे तो कोई मसला ही नहीं है, तो लोग सोचते हैं इनके बैंकों में कोई करोड़ों पड़ा हुआ है, इसीलिए इतनी बड़ी बड़ी बातें करते हैं। लेकिन यकीन करें, जैसे चुटकी का नमक होता है ना, या आटे की चुटकी, किसी भी दीन के काम के लिए जगहों का खाके कह सकते हैं, इस जगह अल्लाह मुझे गलत बात और मुबालगे की तौफीक ना दे। दुनिया की किसी जगह भी दीन के काम के लिए जगह की या पैसों की जरूरत हो ना, तो मुझे ऐसे लगता है जैसे एक ठेरी और उसमें से एक चुटकी उठाना मेरा ईमान है। ईमान की गहराई कैसे कहूंगी कि मुझे हमेशा ये बात कि पैसे कहाँ से आएंगे, रिसोर्सेज क्या, असबाब क्या, चुटकी लगता है। फिक्र बस एक होती है, क्या वो गिरोह है जिन्होंने वहां काम करना है। अल्लाह, कोई आप कर सकते हैं कोई काम? मैं कर सकती हूँ, यकीन करें। अभी रात को नॉर्वे से आई हूँ, आपके लिए इतनी अमानतें दी हैं उन्होंने आपके स्कूल की, जेवर पैसे। अब मैं यहाँ फिगर्स बताऊँ तो आप कहेंगे कि अच्छा, लेकिन मैंने हाथ में नहीं पकड़ा, मैंने कहा अभी आप इधर रखें, हमारी अमानत है, इसलिए मुझे कुछ हो गया तो आप गवा रहिएगा। उनके पास अभी लॉकर भी हैं, बैंक अकाउंट्स भी हैं, मैंने कहा ये सब इधर रखें, जिस दिन जरूरत पड़ेगी वो कहते हैं हम खुद लेके आएंगे। यकीन करें, आप क्या समझते हैं? मैं उन साल के अंदर मुझे उन्होंने इस दफा कहा कि आप हमारी तारीफ ना किया करें, आप जब नॉर्वे की बात करती हैं तो हम शर्मिंदा होते हैं। ये कब आता है जज्बा? ये अंदर की आजजी है। आखिरी जुमला उनका यही होता है कि हम वो नहीं कर सके जो करना था। एक साथी कल मिल रही थी जब, तो मुझे मिलके कहती हूँ साजा हम ऐसे ही हैं, हमारे से अच्छे काम नहीं होते। लेकिन मैं ये देखती हूँ कि तड़प बहुत है, जज्बा बहुत है। अपने बच्चों को, कई लोगों की कई प्रॉब्लम चाइल्ड हैं, अपने प्रॉब्लम वाले बच्चे को वो कहीं छोड़ के क्लास में आती हैं जाती हैं। एक साथी दूसरी के बच्चे को टेक केयर करती है क्योंकि स्पेशल बच्चा है, और वो साथी जाती है क्लास में तजवीद कराने। वो बच्चा क्यों रखती है कि मैं वो तजवीद नहीं करा सकती जो ये करा सकती हैं, मेरा ये हिस्सा पड़ जाए। और आपको तक कि जब वो कभी खुद भी उनकी जरूरत हो तो उस बच्चे को उनके हिस्सा डल जाए। एक तड़प, एक तलब, एक लगन है, यकीन करें। और ये नहीं आ सकती जब तक हमारा तस्किया नहीं होता। मुझे तो हर चीज में खैर नजर आती है, लेकिन जब हम अपनी जात के खौल से नहीं निकलते, जब हमें अपनी जात बड़ी प्यारी है, हमें अपना नाम बड़ा प्यारा है, अपना घर बड़ा प्यारा है, अपने बच्चे प्यारे हैं, तो अल्लाह ताला कहता है जाओ तुम्हें नहीं मिलेगा। पीछे आज पढ़ के आए ना, आठ रिश्ते। तुम बताओ, एक साथी स्टूडेंट है, अभी आप ही के साथ के कोर्स में है, तो वो मेरे पास बैठी, मीटिंग हुई उनसे इन्हीं दिनों में, कहती उस्ताजा कुरान पढ़ते हुए मेरे अंदर बड़े उबाल उठते हैं, मैंने बहुत कुछ सोचती हूँ, तो मुझे बताएं मैं कुछ करूं। मैंने उन्हें कहा कि अभी आप स्टूडेंट हैं, 15वें पारे पे माशाल्लाह बोलो, तो मैंने उन्हें कहा कि देखें अभी आप स्टूडेंट हैं तो आप इसको फोकस करें, आपके जहन में जो कुछ है उसको जमा करें। कहती नहीं, ऐसा ना हो कि मेरे ये उबाल थप जाए, क्या प्रोजेक्ट है, यकीन करें। कहती मुझे बिला सूदी बैंक कोई बैंक खोलना इधर, यदि मुसलमानों को सूद के निजाम से निकालना है। मैंने कहा आप ये कैसे करेंगी? कहती मैंने MBA किया हुआ है, तो मैं इस चीज को जानती हूँ, तो मेरा तड़प है कि मैंने नॉर्वे में मुसलमानों के लिए एक मुस्लिम बैंक बनवाना है। मैंने कहा बिस्मिल्लाह करें, और क्या? मैंने बच्चों के लिए एक ट्रक खोलना है कि जिसमें हमारे बच्चे जाए, और क्या करना है? मैंने क्राइसिस सेंटर में जो मुसलमान औरतें जाती हैं उनके आखिर बाद में क्या होता है, यानी तो बड़े बड़े प्रोजेक्ट, दो तीन और भी थे। मैंने कहा अभी इसमें से सिर्फ ये बच्चों वाले पे काम करें, बाकी भी इंशाल्लाह साथ करेंगे। ये क्या उनका जुमला आपको सुनाना चाहती हूँ कि उस्ताजा मेरे दिल में उबाल उठ रहे हैं, तो ऐसा ना हो कि कुरान खत्म हो तो मेरा उबाल खत्म हो जाए। और ये सच है, अगर अभी इस वक्त आपके अंदर उबाले नहीं है ना, तो बाद में नहीं आएंगे। आप इसको यूँ सोचिए कि जैसे दूध है ना, आग पे रखा हो तो उबाला आता है ना, तो आग बंद कर दें। ये कुरान तो दिन बदरत आज नहीं मिल रही तो बाद में तो ठुस ठंडे, फिर हल्की हल्की धीमी से आग होगी। करेंगे बहुत कुछ, लेकिन इस ईमान को बचा लें। ये जो आप कुरान की क्लास में बैठ के ईमान लेके जाते हैं ना, मैं कहती हूँ आपके डायमंड्स, आपके क्रोम, आपकी जो बलाएं हैं ना दुनिया में, उससे कीमती है। इसको प्रिजर्व करें, इसको स्टोर करें और उठें। आपके अंदर जोश ईमान है, और अल्लाह ताला इसका एक अमली इजहार क्या देगा आपको? سب سے پہلا انعام یہ دے گا فانزل اللہ السکینت، سکینت سکون خوشی، کچھ کرنے کی کوشش سکون دیتی ہے. پھر ایدہو بجنود لم تروہا، اللہ مدد کروا لیتا اپنے لشکروں سے، ہاتھ ڈالتے ہیں تو مٹی سونا بن جاتی ہے واللہ ہی. کیوں؟ کیونکہ کام تو اللہ کراتا ہے. اور وجعل کلمت الذین کفروا السفلیٰ، اور کافروں کی بات کو پست کر دیا. یہ وہ واقعہ ہے، کافروں کی بات کو پست کرنے سے کیا مراد ہے؟ آپ اور میں کیا سمجھے؟ کفر کے نظام کو مغلوب کر دیا. کلمت الذین کفروا کیا ہے؟ کافروں کی بات کیا ہے؟ اور سفلا یہاں مراد ہے سرنگون کرنا، جھکا دینا. بتائیے کہ کفر کا کلمہ یا کفر کی بات کیا ہے؟ کہ لا الہ الا اللہ کا نظام نہ پھیلے. کفر کے کلمے سے مراد ہے شرک، اور آگے آ رہا ہے اللہ کا کلمہ، تو اللہ کے کلمے سے مراد ہے توحید. اللہ نے کافر کفر کے کلمے کو نیچے کر کے وکلمت اللہ ہی العلیا، اور اللہ ہی کا کلمہ سب سے اونچا ہے. واللہ عزیز حکیم، اور اللہ زبردست بھی اور حکمت والا بھی ہے. اللہ اپنے دین کو غالب کرتا ہے. اللہ کے کلمے سے مراد لا الہ الا اللہ کو پھیلانے میں میری کوششیں، میری سکلز، میرا مال، میری اولاد، میرا گھر نہیں لگ رہا، تو یاد رکھیں ہم نہیں بچیں گے. وہ غالب اور حکمت والا ہے. ہم اس آیت کو سن کے کیا کہتے ہیں؟ اللہ آپ کو تو پھر پتہ ہی ہے نا میں کتنی مجبور ہوں، پھر آپ کو یہ تو پتہ ہی ہے نا میرے اوپر کتنی پابندیاں ہیں. نہیں، ایک مجبوری ہے ہر اس کی جو اللہ کے دین کے لیے نکل کے نہیں آ پاتا، اور وہ مجبوری کیا ہے؟ کہ ابھی ذوق یقین پیدا نہیں ہوا. ذوق یقین جس دن پیدا ہوگا معاف کریے گا، تھوڑی سی آپ کو تکلیف ہو رہی ہے، مجھے معاف کریں. میں پوری کوشش کر رہی ہوں کہ میں اتنی آواز سے بول پاؤں کہ آپ سب کو مل جائے. ریکارڈنگ بھی ہے، میں کیوں بول رہی ہوں؟ ریکارڈنگ سے کر لیں، اس سے اچھا اور کیا ہو سکتا ہے. میں وہ تو ہو گیا نا. اللہ اکبر. انفرو خفافا وثقالا، اس پہ عمل کیسے کروں؟ نکلو، ہاں ہلکے ہو یا بوجھل، بول سکتے ہو تو پھر بھی بولو، نہیں بول سکتے پھر بھی بولو، سن سکتے ہو پھر بھی سنو، نہیں سن سکتے پھر بھی سنو. کہنے کو یہ دو لفظ ہیں آیت 41 کے شروع میں، لیکن اصل میں اللہ تعالیٰ نے دو قسم کے انسانوں کا تقابل کر دیا. کیا مراد ہے جہاں ہلکے اور بوجھل سے؟ تو سمجھ لیجئے کہ ایک ہوتا ہے نیکی کا کام خوش دلی سے کرنا، اپنی خوشی سے کرنا، اور ایک ہوتا ہے مجبوری میں کرنا، کا دونوں حالتوں میں کرنا پڑے گا. اٹھو، دل کرتا جانے کو پھر بھی جانا ہے، نہیں جانے کو دل کرتا پھر بھی جانا ہے. اٹھو، اسباب ہیں پھر بھی جانا ہے، نہیں امید ہے اچھی وہاں سے کچھ ملے گی تو بھی جانا ہے، اور نہیں ہے امید تو بھی جانا ہے. حالات سازگار ہیں پھر بھی دو، نہیں ہے تو بھی دو. عمر کے جس حصے میں ہو نکلو، جوان ہو پھر بھی نکلو، بوڑھے ہو پھر بھی نکلو، موسم جیسا بھی ہے نکلو، گرمی ہے پھر بھی نکلو، سردی ہے پھر بھی نکلو، بچے گھر میں ہیں یا بچے اسکول میں ہیں نکلو، انفرادی طور پہ نکلو، اجتماعی طور پہ نکلو، گھر میں خوشی ہے یا گھر میں غم ہے نکلو، بس ارادہ کرو، باقی صرف سب کام اللہ کروا لے گا. دیکھیے اس آیت کو آج کے بعد اپنا سلوگن بنا لیں، جب بھی بندے کی نیت ہوتی ہے نا نکلنے کی، اللہ نکال دیتا ہے. میرا اور اگر ہم گھر بیٹھے ہوتے تو بستر میں ہوتے، کتنے لوگ اس بات پہ اتفاق کرتے ہیں؟ سچی بات ہے، ہم سو رہے ہوتے، ہم ظہر پہ اٹھتے کسی وقت کہ چلو اب نماز پڑھنی اور بھوک بھی تو لگ گئی ہے. اللہ چاہتا ہے ذاتی زندگی میں دکھی ہو پھر بھی نکلو، اور اپسٹ ہو پھر بھی نکلو، خوش ہو پھر بھی نکلو. ہم کیا کہتے ہیں؟ آج میں فوکس نہیں کر پاؤں گی، میرا مائنڈ از جسٹ بلوئنگ، مجھے بہت دکھ ہے اپنے کسی بات میں، میرے بچوں نے ستایا ہوا ہے، میرے شوہر نے کوئی بات کہہ دی، میں نہیں نکل سکتی. اللہ کہتا ہے نکلو تو، ان فرو، نکلو شوق سے نکلو. پھر نفرہ کا لفظ آ گیا، تم نکلو. تم اپنے جذبات کو طاغوت بناتے ہو، تم جذبات کے غلام بن گئے ہو، ایموشنل ہو. دیکھیے اللہ کے نبی نے اس پہ کیسے عمل کیا. تبوک کے لیے نکل رہے تھے تو آپ کی بیٹی بیمار تھی، نکلے کہ نہیں نکلے؟ کیا اللہ کے نبی اس وقت خفافن تھے کہ سقالن تھے؟ بیٹی رستے میں، ایک موقع پہ بیٹی کا بچہ مر رہا ہے اور اللہ کے نبی دین کے کام کر رہے ہیں، یہ پیغام دے رہی ہے کہ ابا آ جائیے، کبھی آتا ہوں بھی آتا ہوں. اور جب گئے تو بچے کا انتقال ہو گیا. ہم ہوتے کہتے ہیں مارو بھیڑ، کیا کہتے ہیں، بھاڑ میں جائیں دین کے کام. یہ کون سا دین ہے؟ گھروں کے کام چھوڑ کے یہ گئی ہوئی ہے. ہمارے گھر میں ایک دعوت ہو رات کو، ہم صبح کو چھوڑ دیتے ہیں. بلیو می، یہ آیت اگر میرے اور آپ کے لیے نہیں ہے تو کس کے لیے؟ نکلنا پڑے گا. اب بات رغبت کی نہیں رہی، اور اب بات کوئی ہرس، اب تو ہو گیا، یہ لازم ہے. ہم تو نمازیں چھوڑتے ہیں، اب آپ یہ اس کو جہاد کے لیے نکالنے کی بات کرتے ہیں، نماز کی بات کر لیں. آپ کے مرد، ہمارے مرد، نکلو نماز کے لیے، جاؤ مسجد میں، جس طرح کے حالات ہیں نکلو، اٹھو فجر کے لیے. راتیں لمبی ہیں یا چھوٹی ہیں، نکلنا پڑے گا، نکلو. ہم عورتوں کا جہاد تو یہ دین کے کام اور پڑھنا پڑھانا ہے نا، تو مردوں کا جہاد تو کم از کم پانچ نمازوں کا تو مسجد میں جا کے ادا کرنا ہو جائے. جو نماز کے لیے نہیں نکلتے، کل جہاد کے لیے نکلیں گے. کین یو بلیو می؟ الصلاۃ خیر من النوم کی پکار پہ نہیں اٹھے تو الجہاد خیر من النوم کی پکار پہ اٹھیں گے ہمارے مرد؟ یاد رکھیے کہ جب نمازوں میں للہیت نہیں ہوتی نا، تو جہاد میں بھی نہیں آتی. یہ آج امت نے لفظ جہاد کو گالی کیوں بنا دیا؟ اس لیے کہ آج ہمارے اندر خدا اللہ تعالیٰ کی وہ محبت نہیں رہی. نکلنا پڑے گا، نکلو. سامان ہے تو بھی نکلو، نہیں ہے تو بھی نکلو. اور نکل کے کرنا کیا ہے؟ وجاہدوا باموالکم وانفسکم فی سبیل اللہ، اور جہاد کرو اللہ کی راہ میں اپنے مالوں اور اپنی جانوں سے. کیوں؟ اس لیے کہ ذالکم خیر لکم ان کنتم تعلمون، یہ تمہارے لیے بہتر اگر تم علم رکھتے ہو. نکلو، چلو، کوئی نہیں گرما، ٹیمپریچر کوئی نہیں ہے، تھوڑا یہ ٹھیک ہو جائے گا. اٹھو جاؤ، منہ دھو لو، اٹھو کنگھی کرو، جاؤ شاور لے کے آؤ. اسی طرح محبت بری پکار اللہ دیتا ہے. سچ بتایا، اللہ کو کوئی ضرورت ہے ہمارے نکالنے کی، نکلنے کی؟ پیچھے خود ہی کہہ دیا نہیں نکلو، میرا کچھ نہیں بگڑتا. بچہ اسکول نہیں جاتا، ماں کا کیا بگڑتا ہے؟ آپ کیوں نکالتی ہیں؟ کیونکہ آپ کو پتا ہے کہ میرے بچے کا مستقبل ہے. تو یاد رکھیے، 70 ماؤں سے زیادہ پیار کرنے والی ذات کو پتا ہے کہ اس نکلنے میں آپ کی خیر ہے. اور صحابہ نکلے، اور نبی کی زندگی میں جزیرہ نمایاں عرب کے اندر اللہ کا دین غالب ہو گیا، اور صحابہ کی زندگی میں اسلام کہاں پھیل گیا. کب آخری ملک فتح ہوا تھا؟ آج سے کتنے سال پہلے. آج ہم سوئے میں، اس لیے مسلمان نہیں ہو رہے لوگ. انفرادی کوششیں ہیں تو انفرادی لوگ مسلمان ہیں تو ملک فتح ہوں گے. یہ لکھ لیجیے جملہ، جب مسلمان انڈیویجول لیول پہ تبلیغ کرتے ہیں نا، اسلام پہ عمل کرتے ہیں، تو ون آن ون بیس پہ مسلم ہوتے ہیں لوگ، ہم سنتے رہتے ہیں. لیکن جب مسلمان اجتماعی کوششیں کرتے ہیں، اتحاد کے ساتھ، محبت کے ساتھ کرتے ہیں، تو پھر اللہ تعالیٰ ملکوں کو اسلام دے دیتا ہے، قوموں کو اسلام دے دیتا ہے. اللہ کہتا ہے نکلو، یہ ذالکم خیر لکم. سوال پیدا ہوتا ہے کہ کیسے بہتر ہے جان اور مال اللہ کے راستے میں نکالنا؟ ہاں، تو یہ بہتر اس طرح ہے کہ نمبر ایک، جانا تو سب کچھ ہے ہاتھ سے. لکھیے ذرا آج کی ڈیٹ، 23 تاریخ اپریل کی دکھ رہی ہے مجھے، ٹھیک ڈیٹ ہے؟ 2014 ہے، 2015 کی یہ ڈیٹ لکھ کے سوچئے، کیا میں زندہ ہوں گی؟ اگر میرا وقت پورا ہو جائے، کچھ بھی نہیں جائے گا ساتھ، تو نیکیاں جائیں گی اور ارادے جائیں گے، کوششیں جائیں گی. دیکھیے جب انسان نیکی کی دعوت پہ شروع میں لبیک نہیں کہتا نا، تو پھر آہستہ آہستہ نیکی کرنے کو دل بھی نہیں جاتا، جھجک پڑ جاتی ہے، ہمت ٹوٹ جاتی ہے. جیسے کچھ لوگ کہیں نا، چلاؤ اس پہاڑ پہ چڑھتے ہیں، شروع میں ایک کو دیکھ کے دوسرا بھی ہمت کرے گا، چل پڑیں گے، ایک دو رہ گئے، اب وہ کہتے اچھا چلے، अभी थोड़ा सा वहां आगे गए, हम कहते चलो मैं भी चलती हूँ, मैंने यहाँ खड़े होके क्या करना है, चल पड़ेंगे। लेकिन जरा सब और ऊपर जाएंगे ना, तो आप कहते नहीं अब मैं नहीं जा सकती, पता नहीं वो किधर है, मैं घूमी ना जाऊं। बिल्कुल यही बात है। सच्चा ईमान बंदे को हर तरह के हालात में अल्लाह की बात पे जमने की तौफीक देता है। अब सवाल पैदा होता है कि जब एक बंदा अल्लाह के रास्ते की तरफ बुलाया जाता है तो शैतान उसको कैसे रोकता है, यानी आज के हालात में बात पैदा कर देता है शक। ये तो दीन का काम ही नहीं है जी, ये कोई दीन है? और ये आज के दौर का जिहाद कोई जिहाद नहीं है, ये तो टेररिज्म है। इस तरह से उस कॉज की अहमियत कम कर देता है, नहीं ये टू मच है, ये बहुत सब बड़ी बड़ी बातें करते हैं, हमने नहीं कभी इतनी मुश्किल बातें सुनी। लोग तो कहते हैं बस नमाजें पढ़ते जाओ और अपनी जिंदगी बसर करो, जन्नत मिल जाएगी। शक लाता है। अब जब शक आ जाता है ना, तो फिर मोमिन का रवैया फर्क होता है, काफिर का फर्क होता है, मुनाफिक का फर्क होता है। आप कह लें क्या फर्क होता है? पहली बात यह कि जब शैतान मोमिन को नेकी के रास्ते में शक डालता है तो मोमिन को तकलीफ होती है, दुखी हो जाता है ईमान वाला। हाय मैं नेकी से रुक रही हूं, मैं नेकी पे शक कर रहा हूं, हाय नेक काम करने वालों के बारे में मैं मशकूक हो रहा हूं। फिर दूसरी बात है कि मोमिन खुद पे मलामत करता है, तोहफे तुझ पे इतना अच्छा काम तुझे। फिर तीसरा काम मोमिन क्या करता है कि दिल में पैदा होने वाले उस शक को किसी दूसरे से डिस्कस नहीं करता कि कहीं ये वो जिसको कहते हैं ना अछूत की तरह बीमारी बन के दूसरों को ना जाए। दीन पे भी शक हो सकता है, दीन वाले पे भी शक हो सकता है, ये शैतान डालता है, नबियों पे डालता है, मोमिन उसको वहीं दफना देता है। इसके बरक्स मुनाफिक के दिल में जब शक आता है ना किसी दीन वाले पे या दीन पे, तो क्या करता है? नंबर एक, शक को सही समझता है, खुद को शाबाश देता है कि माशाल्लाह तू कितनी क्लेवर है, तू उस बात को पा गई जो दूसरों को नहीं पता। फिर अगला स्टेज क्या होती है? अगली स्टेज शक को दूसरों से शेयर करता है, तुम्हें पता है मामला क्या है, और तुम्हें पता है अंदर क्या हो रहा है, और तुम्हें पता है असल क्या है, इस तरह की कहानियां। और फिर इसी तरह से उसको दूसरों पता है, दूसरों को भी रोक देता है। तो अल्लाह सुभान व तआला इस आयत के बाद अगली आयत में क्या फरमाते हैं, इन लोगों के दिल का हाल क्या है? अब ये कौन से लोग हैं? वही तीसरा गिरोह, दूसरा गिरोह बल्कि निफाक वाला। आयत 42, लौ काना अरदन करीबा, अगर होता माले गनीमत करीब। अरद यहां किस माने में? अरदा पेश करना, यानी दुनिया की चीज कीमत के मानों में, कीमती। यानी अगर इस जंग के बाद माले गनीमत मिलने की आस होती, और दूसरी बात वसफरन कासिदन, और सफर भी छोटा, उसको कसद में भी कहते हैं ना, यानी सफर बड़ा छोटा होता, करीब जाना होता, तो क्या करते? लतबऊ का, अलबत्ता वो आपकी पैरवी करते। लेकिन इनके दिल का हाल क्या है? दूर की मुसाफत, यानी मुनाफिकों का तस्करा है कि अगर इनको तवक्को होती कि माले गनीमत आसानी से मिलेगा, हदफ भी करीब का है, तो ये लोग आपका साथ देते। लेकिन तबूक से क्या मिलना है? ये तो इनको पता कि ये जंग सहरा में होनी है, दुश्मन के पास भी कुछ नहीं होना जो बाद में मिले अगर जीत भी गए। तो ये दूर का सुन के इनके दिल बैठे जा रहे हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपने साथियों को कभी फोर्स नहीं करते थे कि ये करो, नेकी का रास्ता दिखाते थे, मौके दिखाते थे। जब मवाके सामने होते थे तो लोग अपने ईमान की बुनियाद पे उसमें लब्बैक कह लेते थे। अब होता क्या कि जब इनको उम्मीद कोई नहीं होती तो पीछे रह जाते हैं, और उसके बाद जब वक्त गुजर जाता है बस यखले बिल्लाही, और हमारे अंदर ताकत होती, इस्तेआत होती, लखरजना माकुम, तो हम जरूर निकलते तुम्हारे साथ। ये कसमें कौन खाता है? मुनाफिक। अल्लाह की कसम, बड़ा दिल करता है नेकियां करने को, बस वो एक मसला हो गया ना घर में, इसलिए नहीं आ पाते, वो पाइप लीक कर गया। ला हौला वला कुव्वत इल्ला बिल्ला। वो टूटी लीक करती है ना, तो फिर आज घर में रहना है तो प्लम्बर आएगा तो ये होगा। देखिए मैं अल्लाह ना करे ये नहीं कह रही कि जो ऐसा कोई करता है वो गलत करता है, और बाद में आप अगले दिन पूछे ना तो लोग कहते हैं वो आया भी कोई नहीं, वो आया भी नहीं, वो फिर शाम को आया। तो भाई आप जुरत करके कह देती कि इस वक्त में नहीं आना, इसके बाद आना, 2 दिन टूटी बंद भी रह गई तो क्या होगा, पानी नहीं आएगा ना। लेकिन आज का पानी इल्म का आपका छुट गया तो आपको क्या मिलेगा। हम सब अपने उजरों की रोशनी में लानफूसा हूं, ये ऐसे बहाने बनाकर अपने आप को हलाक कर रहे हैं। वल्लाहु यालम इन्नहुम लकाज़िबून, अल्लाह को मालूम है ये बिल्कुल झूठे हैं। मैं तो नहीं कुछ बोलूंगी इस जुमले के बाद, इस आयत पे अल्लाह ने जो बात कह दी वो काफी है। ना मैं किसी का राज जानती हूँ, ना आप मेरा जानते हैं। मेरे अंदर भी बहुत सारी कमियां, मैं बहुत सारी नेकियों से पीछे हूँ। तो क्या अब आपको नहीं पता, आपको यानी आप मुझे बताएंगे या मुझे आपको बताना है? नहीं, अल्लाह को पता है मेरे क्या हालात है, तो इस तरह आपके हालात अल्लाह को पता है। लेकिन अल्लाह जो बात कहता है वो यही है कि काम करीब का हो आसान हो तो इनको समझ आता है। अब ये बात तो कर दी गई, आगे देखिए इसके बाद की जो बातें हैं ना, अगली आयतें जो 43 से तकरीबन 60 तक चलेंगी, ये आप उनके उजर बहाने हैं अल्लाह के। थोड़ा सा इसका तो नाजुक समझ लीजिए, फिर बात आसान हो जाती है ना। मुंह तोड़ नहीं थे जो सर, जिसको कहते हैं ना, बुरी बात है कहना वैसे, यानी लोगों के लिए भी नहीं अच्छा, लेकिन समझ बात आ जाती है कि मुंह फट नहीं थे, दिल भी नरम था, जुबान भी नरम थी, लोगों को मुंह पे ताने नहीं देते थे। अब होता क्या कि जब जिहाद की कॉल हुई तो जो जिनके दिलों में निफाक था ना, वो अब उजर लेके आ गए। अल्लाह के नबी बस क्या बताऊं, मेरी ये मजबूरी है। तो अल्लाह के नबी क्या कहते, अच्छा कोई बात नहीं ना, मुझे सब पता है, कोई बात नहीं, आप आराम करें, कोई बात नहीं। वो खुश होते, बगले बजाते हुए जाते हैं, बाहर जाके हंसते, और बाहर जाके वो बातें करेंगे, अगली आयतें 11वें पारे में आप पढ़ेंगे। घर जाके खुश होते, कहते ये कानों के कच्चे हैं, जो कोई कहता बातों में आ जाते हैं, ये बहुत ऐसे ही भोले से हैं, सीधे से हैं। बाहर जाके खुशियां मनाते। अब अल्लाह ताला अपने नबी को गाइड कर रहे हैं, बड़ा खूबसूरत अंदाज, आपको माफ करे, कितना यूनिक अंदाज है ना कि आपको अल्लाह माफ करे। लिमा जिंत लहुम, ये आपने इनको क्यों इजाजत दे दी, किस चीज की इजाजत है ये, जंग से पीछे रहने की। ये आप इनको क्यों इतनी जल्दी इनकी एप्लीकेशंस पे ओके ओके करते जा रहे हैं, इनकी मजबूरियां, जिहाद से जान छुड़ाना, मेहनत से जान छुड़ाना, इनकी इन बातों को आप क्यों इस तरह कर रहे हैं। क्योंकि नबी सल्लम से बात करके ना उसको सनद बना लेते थे, फिर कोई दूसरा भी कहता था ना तो जाके ये नहीं कहते थे कि अल्लाह के नबी के पास हम गए, फिर हम रोए धोए, फिर हमने बड़े टसवे बहाए, फिर आपने कहा जाओ, वो जाके बता क्या कहते थे, मुझे नबी ने कह दिया तुम यहां का काम संभालो, नहीं तुम यहां रहो, तुम ये रहो। यानी नबी के सर पे बात रख के वो आगे जाके अपने दोस्तों में बड़के मारते थे, मेरे साथ तो उनके जरा स्पेशल ताल्लुक है ना, मैं उनको मिलती हूँ, मेरे से वो बड़ा प्यार करते हैं। वो कहते हैं तुम्हें की बातें करके अपने जुर्म को तोड़ते थे कि चलो ठीक है, और खुश क्या होते थे कि इजाजत मिल जाए ताकि मुनाफ़िकत का पर्दा चाक ना हो, और इजाजत ना मिलती तो पता चल जाता कि अल्लाह के नबी के हुक्म की नाफरमानी की है। तो अल्लाह कह रहा है कि आप इनकी इतनी जल्दी बातें ना माना करें, मुझे और आपको भी मैसेज है, कभी अपने बच्चों के बहानों पे फौरन उनको गिव अप ना कर दिया करें। चलो फिर सो जाओ, अच्छा घर में, अच्छा सुबह उठ के पढ़ लेना, अच्छा चलो ना मस्जिद में जाओ, नहीं उठो जाना पड़ेगा। कब तक नहीं आपने उनकी बात माननी, हत्ता तबय्यन लकल लज़ीन सदकू, यहां तक कि आपके लिए वाजे हो जाता कि कौन लोग सच्चे हैं, वतालमल काज़िबीन, और आप झूठों को भी जान लेते, आपको लग पता जाता सच्चे उजर किसके, झूठे उजर किसके हैं। या थोड़ा सा समझिए, क्योंकि आपके जहनों में बहुत सारे सवाल उभर रहे होंगे कि कैसे पता आप मैं आज क्लास से छुट्टी कर सकते थे, हमारा जिहाद तो यही है ना, और बाकी बातों को तो दूर कर दें, मुझे कैसे पता चले कि मेरा उजर झूठा है कि सच्चा है। तो उसके लिए कुछ क्राइटेरिया है, वो नोट करें, कुछ तो अगली आयतों में आएंगे इंशाल्लाह, लेकिन मैं सिर्फ आपको एक छोटा सा स्केच देना चाहती हूँ। खुद से पूछे इस वक्त اگر دین کے کام کی بجائے دنیا کا کوئی کام ہوتا تو میں رکتی؟ نمبر ایک, جب بھی آپ کے رستے میں کوئی رکاوٹ آئے نا قرآن کی طرف آنے میں یا اس سے آگے پیچھے, بیماری ہے تو سوچیں اس بیماری میں دنیا کے کام سے رکتی, مہمان ہے تو کہ ان مہمانوں سے رکتی, گھر میں کچھ اور ہے جھکتی, اور خاص طور پہ دنیا کے بھی وہ کام جہاں سے لاکھوں کا پروفٹ ملتا, ہزاروں کی امید ہوتی کہ جاؤں گی, اور جہاں اتنی نگنے کا دل کیسے کرے. صرف یہ کرائیٹیرین بنا لے, جب بھی کبھی کوئی مجبوری آئے تو خود سے پوچھے آج رک جاتی؟ اگر یہاں کوئی ایسا ایگزیبیشن ہو رہا ہوتا کہ جہاں سے مجھے 1000 والی چیز 200 کی ملتی تو میں رکتی؟ بس آج ابھی یہ کرائیٹیرین رکھے, باقی باتیں آگے آئیں گی. آپ دیکھیں گے بندے کو پتہ لگ جاتا ہے کہ وہ کتنے پانی میں ہے. اللہ تعالیٰ کہتے ہیں کہ ایسی باتوں میں آپ نہ آئیے. اب اللہ ان ایک دوسرا گروہ بھی تھا کہ جن کے پاس حقیقی مجبوریاں تو تھیں, اس کے باوجود بھی وہ کہتا تھا کہ نہیں شروع تو کروں. جیسے آپ نے ابھی مجھے کہا نا کہ آپ ریکارڈنگ سے کر لیں, ابھی آج ایک درس بھی ہے الحمدللہ, ہم نے فوراً نکلنا ہے. تو مجھے صبح بھی کسی نے کہا کہ آپ آج ریکارڈنگ سے کر لیں, میرے بھی دل میں آیا کہ چلو پھر وہاں تو اب کبھی بار جانا ہے. بیٹھی تھی تو میں نے کہا کہ میں بات کروں گی, اگر میں بول سکی تو تھوڑی سی بات کر کے ریکارڈنگ چلوا دوں گی. پھر دوسرا میں نے تھوڑی سی جب بات کی تو میں نے کہا کہ ایسا کرتی ہوں کہ یہ جو انٹرو دینا ہے نا آپ کو, کیونکہ یہ بڑا اہم ہے, تو یہ میں خود دے دیتی ہوں, کیونکہ ذرا یہ باتیں لکھنی ہوتی ہیں تو آئی کانٹیکٹ ہوتا ہے. تو میں نے سوچا کہ جو ہی آتے ہوں گی تو میرے ان کو کہوں گی چلا دے. تو آپ دیکھیے کہ آیت 44 تک پہنچ گئی ہوں, ابھی اندر یہی تسلی دے رہی ہوں کہ ابھی بھی دل میں میرے کیا ہے کہ ابھی ایسے خلاصہ بھی ہو گیا تو کہہ دوں گی اینڈ پہ کہ آج کے سبق کو آپ پچھلے سبیل الجنہ سے بھی سننا چاہیں تو سن لیں, اس میں آپ کو بہت ڈیٹیلس ملیں گی. پھر مزے کی بات ہے جو اپنا جس میں انسان کے نوٹس ہوتے ہیں, کئی چیزیں اپنی کئی سالوں کی جمع کی, آج غلطی سے جہاں آ کے دیکھا تو وہ فولڈر گھر چھوڑ کے 15ویں پارے کا لے آئی. پھر شیطان نے دل میں ڈالا کہ نہیں پڑھاتی ان کو حق نہیں ادا ہوگا. وہ مجھے اندر کہہ رہا تھا نہیں ان کو تم ساری باتیں نہیں بتا سکو گی. تو پھر میں نے کہا چھوڑو, نہیں تو نہ سے میں نہیں بتاؤں گی, شاید چھوٹے چھوٹے سٹیپ لے چلے اتنی ہے. مجھے کسی کی بات یاد آ گئی, بات تو تھوڑی سی آؤٹ آف کانٹیکسٹ ہوگی. ایک نیو مسلم تھے, کوئی بھی تھے, تو اب نئے لوگوں کو فجر کی جماعت کے لیے اٹھنا بہت مشکل لگتا ہے نا, عادت نہیں ہوتی. تو انہوں نے ایک جگہ شیئر کیا کہ میں نے اپنے آپ کو فجر کا عادی کہ میں ایک گھڑی اپنے بیڈ سائڈ پہ لگا دیتا تھا, وہ مثال 4 بجے اس پہ الارم بولتا تو ہاتھ سے بند کر دوں گا, لیکن نیند تو کھل گئی نا. پھر کہتے تھے ایک گھڑی میں 4:05 پہ اپنے سے اتنی دور کرتا تھا کہ مجھے بیڈ سے اٹھنا پڑے, تو وہ 4:05 پہ الارم لگتا تھا. پھر جب وہ لگتا تو میں ذرا سا ہل جل کر کے وہاں کرتا, اب تھوڑی سی اور آنکھیں کھل گئیں. اور کہتا ہے کہ ایک گھڑی میں بالکل باتھ روم کے دروازے کے پاس 4:15 پہ لگا دیتا تھا, تو جب پہلے تو بند کرتا تھا اس کو تو پھر میں سوچتا تھا اٹھ تو گیا ہی ہوں, چلو اٹھتے ہی آپ کو پتا ہے کہ موسٹلی واش روم میں جانے کی بھی حاجت ہوتی ہے, تو چلو فارغ ہو جاؤ. تو جب فارغ ہونے گئے تو چلو بس وہ کر لو. یہ کیا کریں, ڈونٹ گیو اپ پلیز. اللہ آپ کو راستے سکھا رہا ہے, گیو اپ نہیں کرنا, گیو اپ بھی نہیں کرنی. یعنی گیو اپ کہتی ہوں نا تو بعض دفعہ اردو میں غیبت لگتی ہے, غیبت بھی نہیں کرنی اور گیو اپ بھی نہیں کرنا. اللہ دیکھے گا آپ کو, پیار آئے گا. جس وقت ہم نیکیاں چھوڑ چکے ہوتے ہیں نا, یعنی کہ اس دن اللہ کو ہم پہ پیار آنے کا وقت ہوتا ہے. یہ وہ وقت ہوتا ہے جس وقت فرشتوں نے آسمان سے اللہ تعالیٰ نے فرشتوں کو کہنا ہوتا ہے کہ فرشتوں یہ دیکھو میرا بندہ آج بھی یہ کام کر رہا ہے, جبکہ اس کو رخصت مل سکتی تھی. تو اس لیے اب اگلی آیت 44 میں مخلصین کی حمایت کرتے ہوئے اللہ تعالیٰ اپنے نبی کو کہتے ہیں لا یستاذنک الذین یؤمنون باللہ, وہ لوگ بالکل نہیں مانگتے کس چیز کی, جنگ سے رکنے کی, جو اللہ پر ایمان لاتے اور یوم آخر پر. کس بات کی اجازت؟ کہ یجاہدوا باموالہم وانفسہم, کہ وہ آپ سے اجازت کے طالب ہوتے ہی نہیں کہ وہ جہاد نہ کریں اپنی جانوں اور مالوں سے. مراد کیا؟ کہ سچے مومن ایسی ہی نہیں ہے کہ وہ جہاد جہاد سے معافی کی درخواستیں کریں کیونکہ اس وقت ہماری ضرورت ہے. یہ جہاد فی سبیل اللہ ایمان کا لازمی تقاضا ہے. سورت حجرات آیت 15 میں اللہ تعالیٰ نے ایسے ایمان والوں کی بڑی تعریف کی ہے کہ ان کے دلوں کے اندر ایمان مزین ہو چکا ہے. تو کیا پتہ چلا کہ جس نے کام کرنا ہوتا ہے وہ عذر پیش نہیں کرتا, وہ کام کر لیتا ہے. اس کو کام کرتا دیکھ کے کوئی کہہ دے گا آپ نہیں ہو رہا, آپ چھوڑ دیں, آپ کوئی اور کر لے گا, وہ خود نہیں پیچھے ہو جاتا. واللہ علیم بالمتقین. اللہ تعالیٰ متقیوں کے ساتھ. انما یستاذنک الذین لا یؤمنون باللہ والیوم الآخر. آپ سے رخصت تو وہی مانگ رہے ہیں جو اللہ اور یوم آخر پر ایمان نہیں لاتے. لکھئے نمبر ون, کون دین کے کاموں سے پیچھے رہنے کی اجازتیں مانگتے ہیں. نمبر ایک, جن کا اللہ اور آخرت پر ایمان نہیں ہوتا. دوسری ان کی خوبی, ورتابت قلوبہم, اور ان کے دلوں میں شک آ چکا ہے. جس دن آپ کو اس قرآن کی دعوت پہ, جس وقت آپ کو مل رہی ہے نا, شک ہو جائے گا نا, ایک قدم آپ کا نہیں اٹھے گا اس راستے میں. دو تین دن کے لیے آپ غائب رہیں گے اور اس کے بعد آپ بغیر بتائے چھٹی کر کے گھر بیٹھ جائیں گے. اصل میں دل میں کوئی شک آیا ہوتا ہے, اور شیطان بہت ساروں کو دین اور دین والوں پہ شک کر دیتا ہے. منافقوں کو اللہ کے نبی کی یہ بات سمجھ ہی نہیں آتی تھی کہ کیا یہ عقل میں آنے والی بات ہے کہ رومن امپائرز کا مقابلہ یہ مٹھی بھر مسلمان کرنے جا رہے ہیں. یہ تو ایسے ہے کہ جیسے ہاتھی کو ڈھانے کے لیے چونٹی چل پڑی. اس طرح کی باتیں کرتے تھے, بہت بڑے بڑے خواب دیکھتے ہیں, پتہ نہیں کیا ہوگا, دیکھتے ہیں جی, اس طرح کی باتیں تھی. تو جب دل میں شک آتا ہے نا, تو بندے سے نیکی کا کام نہیں ہوتا. اور تیسری ان کی کیفیت, فہم فی ریبہم یترددون, اور وہ اپنے اسی شک و شبے کے اندر متردد ہے. متردد کس کو کہتے ہیں؟ رد, کروں کہ نہ کروں, کروں نہ کروں, جس کو آپ کہتے ہیں ڈبل مائنڈڈ, سوچ ادھر بھی جا رہی ہے ادھر بھی جا رہی ہے, کیا کروں وہ کروں, ان کو سمجھ نہیں آتا کریں کیا. اور پھر آپ دیکھیے کہ یہ باتیں کرنے والے جو باتیں بڑی کرتے ہیں, اگر حقیقت میں ان کا جانے کا ارادہ ہوتا تو کیا ہوتا؟ آیت 46, وَلَوْ أَرَادَ, نیکی کے لیے آنے کا ارادہ ہوتا, لَعَدُّ لَهُ عُدَّةً, تو اس کے لیے ساز و سامان فراہم کرتے, کچھ تیاری کرتے. دیکھیے جس دن آنا ہوتا ہے صبح اسکول, تو صبح اٹھتے ہی تیاریاں شروع ہو جاتی ہیں نا. اور جب شک ہوتا ہے تو رات کو ہی سوچ کے سوتے ہیں, نہیں میں بیمار ہوں, میں نہیں آ سکتی, اور مجھے نہیں آنا, اور میں یہ کام کر نہیں سکتی. اصل بات کیا ہے اس آیت کو پڑھتے ہوئے, تو میں پہلی دعا کروں گی کہ اللہم لا تجلنا منہم. بظاہر یہ لگ رہا ہوتا ہے کہ بندے کو آنا نہیں اور وہ تیاری نہیں کر رہا, لیکن اللہ تعالیٰ اس کا انتقام کیسے لیتا ہے؟ اللہ سبحانہ تعالیٰ کی ذات بندے سے یہ کام کیوں نہیں کراتی؟ ولیکن کرہ اللہ انبیاءہم, بڑا مشکل لفظ ہے یہ, حالانکہ اس میں لفظ باس ہے, لیکن حقیقت یہ ہے کہ اللہ نے پسند ہی نہیں کیا ان کا اٹھنا. اللہ ڈرے بالکل نہیں پسند, تم میرے راستے کے کام کرو, گیٹ آؤٹ, تمہارے دل میں تو ابھی دنیا سمائی ہوئی ہے, تم تو ابھی اپنی زبان کو پاک نہیں کر پاتے, غیبتیں ابھی تمہارے پاس, نمازیں تمہاری پکی نہیں, فرائض کے تم پابند نہیں, تم جا رہے ہو دین کا کام کرنے, بیٹھے رہو. وَقِيلَ اقْعُدُوا مَعَ الْقَاعِدِينَ, اور روک دیا ان کو نکلنے سے اور کہہ دیا گیا بیٹھے رہو تم بھی بیٹھنے والوں کے ساتھ. آپ کو ان آیتوں کا جلال سمجھ آ رہا ہے؟ میرا تو دل نہیں کر رہا میں اس پہ کچھ بھی بولوں. جب بندے کے دل میں دین یا دین والے پہ شک آ جاتا ہے نا, تو اللہ اس کو وہاں جانے ہی نہیں دیتا. یہ اللہ کا سیفٹی چیک ہے. چیک والز ہوتے ہیں نا, کبھی آپ نے پائپوں کے پانی میں, جہاں پائپس ہوتے ہیں نا پانی والے, سنا ہوگا, میں نے بھی یہ باتیں زبانی ایسی سنی ہے, گھروں میں کہتے چیک وال لگایا ہوا ہے, پانی اسے اوپر نہ جائے نیچے نہ جائے, ایسے ہوا ہے. اور وہ چیک وال کیا ہے کہ جس بندے کے دل میں دین کی کسی دعوت پہ شک آ جائے نا, قطرے سا ایک بال برابر, اللہ اس کو کہتا ہے تم بیٹھے رہو. ولیکن کرہ اللہ انبیاءہم, اللہ نے ان کو اٹھنا پسند ہی نہیں کیا. آپ اس کو کیسے سمجھیں گے؟ کوئی دنیاوی مثال دوں تو بات سمجھ آ سکتی ہے. सच बताएं, सच बताएं, आप सब अपने दिल पे हाथ रख के, क्या आप हर इंसान की कंपनी में खुश रहते हैं? हर एक के घर में आपको जाना अच्छा लगता है? कुछ लोगों के साथ आप मुरब्बतन मिलते हैं, कुछ के लिए रिश्तेदारियों के लिए मिलते हैं, कुछ के लिए जान बचाने के लिए मिलते हैं। आपको फिक्र लग जाती है जब कभी किसी महफिल में उन्होंने मिलना हो कि अल्लाह खैर करे आज फिर ना कोई जुमला सुना दे बोल जाए, आपको नहीं अच्छा लगता ना? जैसे इस तरह कुछ लोगों का अल्लाह की तरफ आना अल्लाह को नहीं। अच्छा लगता वो कौन से लोग हैं? हालांकि अल्लाह तआला हादी, अल्लाह कहते बैठे रहो को, ये उनके दिल अल्लाह को पता है, नबी को तो नहीं पता कि कौन खोटा है कौन खरा है। नबी को दुख होता था कि अल्लाह देखो सिर्फ 30,000 आए हैं, उधर तो पता नहीं आज इस दफा 5 लाख ही ना आ जाए हरकल के साथ रूमी। नहीं अल्लाह ताला थोड़े तो आते साथ ही क्यों मदीना में रह रहे हैं। तो अब अल्लाह आयत 47 में नबी को तसल्ली देते हैं, लो खरजू फीकुम, ए नबी डोंट वरी डोंट बी सैड, अगर ये निकल भी पड़ते तुम्हारे साथ मा ज़ादूकुम इल्ला खबाला, तो हरगिज ना इजाफा करते तुम्हारे लिए मगर खराबी ही का। यानी इन हड हरामों ने अगर तुम्हारे साथ निकलना भी था ना तो ये तुम्हारे अंदर खराबियां पैदा करते, ये तबूक के सफर के रस्तों में मुसलमानों के साथ दुख सुख के नाम पर गीबते और बातें कर करा के तुम्हारे लिए प्रॉब्लम्स खड़े करते, चूंकि दिल का रोग था ना, फितने उठाते, लड़ाई झगड़ा करते, सास ये करते, बैठे रहते, बातें करते, गप्पे मारते, आधी आधी रात तक बातें करते, फिर बातों में बातें ही होती थी ना। तो लिहाजा इनका ना निकलना आपके लिए फायदा मंद है, क्योंकि ये आ जाते तो इस्लाम के खिलाफ प्लानिंग्स करते, पहली इनकी खामी। दूसरी देखिए, वला औदा ओ खिला लकुम, और घोड़े दौड़ाते तुम्हारे माबेन, यबगूनकुम अलफितना, तुम्हारे दरमियान फितने पैदा करने के लिए। यानी तुम्हारे मुखलिस सहाबा के भी दिलों में शक शक डाल देते हैं। देखिए कोई बीमार किसी जगह जाता है तो कहते हैं ना कि बाकियों को भी बीमार कर देता है, ईमान का रोगी जब दूसरे से बात करता है तो उसको भी रोगी करता है। अल्लाह ताला कहते हैं नबी इनके ना साथ जाने पे गम ना कीजिए, ये आके नफरी तो बढ़ाते, तीस हजार की बजाय 35,000 हो जाते मसलन, मिसाल ले लेते हैं, लेकिन काम करने वालों से भी बातें कर करके उनका भी वक्त जाया करना था। कभी ऐसा होता है आप चार लोगों को बुलाते हैं कि आओ मेरी मदद कर दो, घरों में खुशी गम चलता है। दो दोस्तें तो बहुत काम करने वाली हैं, एक ऐसी है ना काम करती है ना दूसरे, कहती पहले चाय पिलाओ, चाय पियेंगे, अच्छा कोई केक नहीं है, केक खाते हैं, केक पिया ले, अच्छा और सुनाओ इधर करो। वो जो दो बेचारियों ने काम कर लेना था ना वो भी नहीं होता, चाय पानी पी के कहते हो मेरे तो जाने का टाइम आ गया, ऐसा करते हम कल आएंगे फिर काम करेंगे। तो ऐसे लोगों के होने से ना होना बेहतर है। अल्लाह कहता है लेकिन नबी गौर कीजिए, सारे पीछे नहीं रहे मुनाफिक तबूक से, बल्कि वफीकुम समाउन लहुम, तुम्हारे अंदर अभी भी इनके जासूस मौजूद है। इस तबूक के कड़े सफर में जाने की सौबत उन्होंने बर्दाश्त कर ली है, क्यों? ताकि यहां की बातें उनको सुना सके जो नहीं आ रहा, जो तौलीमुम बिज़्ज़ालिमीन, अल्लाह ज़ालिमों को खूब जानता है। इस आयत के दो तर्जुमे, एक तो मैंने अभी कर दिया कि तुम्हारे अंदर इनके जासूस है, ये जो सब माउन है ना, ये इंग्लिश में स्पाई है, स्पाइस, जिसने बात दूसरे को सुनानी होती है ना वो बड़े गौर से सुनता है। क्या कहा? तो समिया, समा है ना, तो समा जोश दिख रहा है ना, बहुत गौर से सुनने वाला, मुराद जहां वो है। एक दूसरा भी इसका तर्जुमा है और वो क्या है, तुम्हारे दरमियान इनकी बातें सुनने वाले भी हैं। यानी आज भी तुम्हारे दरमियान ऐसे नेक दिल और सादा लौह मुसलमान मौजूद हैं जो इन मुनाफिकीन के बारे में हुस्ने जन रखते हैं, इन मुसलमानों के इन मुनाफिकों के साथ दोस्ती के ताल्लुकात भी हैं, वो इनकी बातें बड़ी तवज्जो से सुनते हैं। चुनांचे अगर मुनाफिक तुम्हारे लश्कर में मौजूद, मुमकिन था कि तुम्हारे अपने सीधे साधे साथी उस फितने का शिकार हो जाते, ये मुराद है। लेकिन कोई बात नहीं, ये तबूक पे ना निकल कर समझते हैं कि हमने इस्लाम का नुकसान किया, नहीं। आयत 48, लकदिब तगबुल फितनत तमिन कबल, ये पहले भी फितने उठाते रहे हैं, اب یہاں فتنے کو سمجھ لیجئے کہ یہ تبوک کے سفر سے رک کر ہی کسی فتنے کا شکار نہیں ہوئے، پچھلی جنگوں میں بھی انہوں نے بہت سارے فتنے اٹھائے. اور اگر آپ سیرت پڑھے نا تو یہ ایک بات آپ کو دکھے گی، ہر جنگ کے خاتمے پہ عبداللہ بن ابی نے کوئی نہ کوئی فتنہ ضرور چھوڑا. یہ ایسی ہے کہ جیسے آپ یہاں کو فنکشن کریں نا تو 100 چیزیں اس میں اچھی ہوں گی، 50 لوگوں کو نئے کو فائدہ ہوگا، لیکن ایک آدھے کا دل ضرور کھٹا ہو جاتا ہے. یہ میں نے ازما کے دیکھا ہے، پتہ نہیں کیوں ایسا ہوتا ہے. اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ جو دین کے ناطے سے ایسی باتوں میں پڑتے ہیں کہ سفر سے پہلے بھی فتنے پھیلا چکے ہیں، اور ایسے فتنے کہ جس کے ساتھ دین کا نقصان ہو. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت کا خلاصہ ہے کہ علماء آسمان کے نیچے بدترین لوگ ہوں گے، ایک وقت آئے گا فتنہ ان سے برآمد ہوگا اور انہی کی طرف پلٹ کے آئے گا، اور اللہ میں ایسے علماء سو ہونے سے بچائے. فتنے، لڑائیاں، جھگڑے، فرقہ واریاں، جھگڑوں کی باتیں کرتے ہیں، وَقَلَّبُوا لَكَ الْأُمُورَ، اور آپ کے لیے معاملات کو الٹ پلٹ کرنے کی کوشش کرتے ہیں، ادھر کی ادھر سناتے ہیں، آؤٹ آف کانٹیکسٹ باتیں سناتے ہیں. آج بھی یہ ہوتا ہے، کل بھی ہوتا تھا. اللہ کہتے ہیں ڈونٹ وری، حتی جعل حق و ظہر امر اللہ بہم کارہون، یہاں تک کہ حق آ گیا اور اللہ کا امر غالب ہو گیا اور انہیں یہ پسند نہیں تھا. یہ نہیں چاہتے تھے کہ اسلام غالب ہو، لیکن اسلام عرب کے اندر پھیل گیا. ایک جس کا نام روایت میں جد بن قیس آتا ہے، اس کا قول سن لیجئے، آیت 49، وَمِنْهُمْ مَنْ يَقُولُ الزَّلِّ، ان میں سے ایک وہ بھی ہے جو کہتا ہے مجھے تو رخصت دے دیں، رخصت سے مراد چھٹی دے دیں، میری اپلیکیشن منظور کریں، وَلَا تَفْتِنِّي، اور مجھے فتنے میں نہ ڈالیے. جد بن قیس نام کہتے ہیں اس کا، آتا تھا غزوہ تبوک کے لیے، تیاری کا اعلان ہوا، اللہ کے نبی کے پاس آیا اور مذاق کے انداز میں کہنے لگا بھائی مجھے تو معاف رکھیے جنگ سے، کیونکہ میں حسن پرست ہوں، لشکر جا رہا ہے شام کے علاقے میں جہاں کی عورتیں بڑی حسین ہوتی ہیں، تو میں وہاں کی خوبصورت عورتوں کو دیکھ کر خود پر قابو نہیں رکھ سکوں گا اور فتنے میں مبتلا ہو جاؤں گا، مجھے پیچھے رہنے دیں. اللہ کہتے ہیں اللہ فی الفتنتی سقطو، آگاہ رہو فتنے میں تو یہ لوگ پڑھ ہی چکے ہیں، یہ تو فتنہ فتنہ. وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةٌ بِالْكَافِرِينَ، اور یقیناً جہنم ان کافروں کا احاطہ کیے ہوئے. ان منافقوں کا دل کیسا ہے؟ آیت 50، وَإِن تُصِبْكَ حَسَنَةٌ تَسُؤْهُمْ، اے نبی اگر آپ کو کوئی اچھی بات پہنچتی ہے تو ان کو بڑی بری لگتی ہے. اچھی بات سے مراد جہاں کیا؟ کامیابی، اسلام کو آپ کو کوئی خیر ملتی ہے تو کہتے ہیں اچھا جی ماشاء اللہ اب یہ بھی ہو گیا، اچھا چلو ٹھیک ہے، اللہ برکت دے، یہ اسٹائل ہوتا ہے. اور دوسری طرف اگر وَإِن تُصِبْكَ مُصِيبَتٌ، اور اگر آپ کو کوئی تکلیف پہنچتی ہے، يَقُولُ قَدْ أَخَذْنَا أَمْرَنَا مِنْ قَبْلُ، تو کہتے ہیں شکر ہے ہم نے تو اپنا معاملہ پہلے سے درست کر لیا تھا. یعنی اسلام کو کوئی تکلیف ہوئی، شکست ہوئی، کوئی جان کے لالے پڑے، کہتے ہیں شکر ہے ہم نے پہلے ہی اللہ کے نبی کا ساتھ چھوڑ دیا تھا. وَيَتَوَلَّوْا وَهُمْ فَرِحُونَ، اور وہ لوٹ جاتے ہیں خوشیاں مناتے ہوئے. دین سے پیچھے رہنے، قربانی کے موقع سے پیچھے رہ، مومن نیکی سے پیچھے رہتا ہے، بہت دفعہ رہتا ہے. مت سوچئے کہ جو نیکی نہیں کر پا رہے آپ کے بقول وہ کوئی پیچھے ہے، ان کے عذر ان کے ساتھ ہیں، لیکن منافق نیکی کے موقع سے پیچھے رہ کر خوش ہوتا ہے. آیت 51، قل لن یصیبنا الا ما کتب اللہ لنا ہوا مولانا، آپ کہہ دیجئے ہم پر کوئی مصیبت آ ہی نہیں سکتی سوائے اس کے جو اللہ نے ہمارے لیے لکھ دی ہو، اور وہی ہمارا مولا ہے. یعنی ہم پر، مسلمانوں پر جو مصیبت آتی ہے اللہ کی مرضی اور اجازت سے آتی ہے، کائنات میں پتا بھی نہیں ہل سکتا اس کی مرضی کے بغیر، تو لہذا فتح ہو کہ شکست ہو ہمیں قبول ہے، کیونکہ اللہ کا فیصلہ ہے. دیکھیے مسلمان نہ فتح کے لیے لڑتا ہے نہ شکست کے لیے، وہ اللہ کی رضا کے لیے کام کرتا ہے، جا رہے ہیں اللہ کے رستے میں. یہ اپنا سلوگن بنائیے، ہم سے دین کا کوئی کام ہو کہ نہ ہو نو پرابلم، بس ہم اللہ کے راستے میں نکلنے والے بن گئے. وعلی اللہ فلیتوکل المؤمنون، اور اللہ ہی پر توکل کرنا چاہیے اہل ایمان کو. لوگ سوچتے کہ ایمان والا ناکام ہو گیا، مسلمانوں کو حنین میں تھوڑی سی تکلیف ہوئی، احد میں ہوئی، کہا نہیں مسلمان کبھی گھاٹے میں نہیں. آخری آیت ہے سبق کی، خلاصے میں اس کو دیکھیے، قل هل تربصون بنا الا احدى الحسنیین، ان سے کہیے کہ تم ہمارے بارے میں کس چیز کا انتظار کر سکتے ہو سوائے دو نہایت عمدہ چیزوں میں سے کسی ایک کا. حسن یہیں جو ہے نا، الحسن سے تثنیہ ہے، ڈیول، احسن کی مؤنث ہے، افعل و تفضیل کا صیغہ ہے. دو خوبیاں اقبال کا وہ شعر کہ شہادت ہے مطلوب و مقصود مومن، نہ مال غنیمت نہ کشور کشائی. مسلمان کو اللہ کے راستے میں نکلنے کے بعد یا تو شہادت مل جائے گی، شہید ہو کے کامیاب ہو گئے، کیسے؟ جیسے جنگے موتا کے کا حالات سنے ابھی آپ نے شروع میں، اور یا پھر غازی بن کے کشور کشائی، یعنی ملک فتح کر کے لے آتا ہے. مقصد نہ تو مال غنیمت نہ کشور کشائی، شہادت ہے موت کی صورت میں، اور شہادت حق کی گواہی ہے زندہ رہنے کی صورت میں. کامیاب ہو جائیں گے تو احسن، نہ کامیاب ہوئے تو احسن کی دوسری صورت شہادت، کوئی تیسرے بات نہیں ہے. ایک شعر بھی ہے نا کہ جو حق کی خاطر جیتے ہیں مرنے سے کہیں ڈرتے ہیں جگر، جب وقت شہادت آتا ہے دل سینوں میں رقصاں ہوتے ہیں، خوشیاں مناتا ہے. شہید کی روح جسم سے اچھلتی بھی جاتی ہے، لڈیاں ڈالتی بھی، موجے مناتی بھی کہ جا رہی ہوں رب کے پاس. یا یہ تو ہے نفس المطمئنہ، جو دنیا میں اللہ کے کام کو انجوائے کرتا ہے نا، خوشی خوشی کرتا ہے. اللہ کا کام روتے چہرے والے نہیں کر سکتے. آج ہی اپنے نام سے یہ کام کاٹ دیں، آج نہیں کل ان کے نام کٹ جائیں گے. خوشیاں منائیں، آنر سمجھیں گے تو کام ہوگا، ورنہ نہیں ہوگا. اسی طرح موت کے وقت وہ خوشیاں مناتے ہیں. وَنَحْنُ نَتَرَبَّصُ بِكُمْ أَن يُصِيبَكُمُ اللَّهُ بِعَذَابٍ مِّنْ عِندِهِ أَوْ بِأَيْدِينَا، اور اے منافقو ہم منتظر ہیں تمہارے بارے میں کہ اللہ تمہیں پہنچائے کوئی عذاب ہمارے پاس سے یا ہمارے ہاتھوں. فَتَرَبَّصُوا إِنَّا مَعَكُمْ مُتَرَبِّصُونَ، تم بھی انتظار کرو، ہم بھی تمہارے ساتھ انتظار کرنے والوں میں. یہ ہے آخری چیلنج جملہ کہ ہوگا تو نقصان تو کوئی نہیں ہونا، ان کا نقصان نہیں ہوگا لیکن مسلمان کا فائدہ ہوگا. اور مسلمان کافر کے بارے میں کیا سوچتا ہے کہ یا تو اللہ ان پہ خود ہی کوئی عذاب لے آئے گا یا مسلمانوں کے ہاتھوں مروائے گا. تو یہ ہے آج کی آیتوں کا خلاصہ. کچھ باتیں انشاءاللہ اگر توفیق ملی تو کل، آپ کو مشکل الفاظ بھی ہیں کچھ تو میں کل انشاءاللہ آپ کے ساتھ، کو اللہ نے زندگی دی تو کریں گے. اور اگر آپ چاہیں تو سبیل الجنہ سے سننا بھی چاہیں تو مزید بہت ساری چیزیں کھل جائیں گی. ایک تو لوگ اپنی شیئرنگ دے دیں تو انشاءاللہ یہاں پہ ہم رکیں گے. جی جی ادھر آ جائیے، سوری ارب کوئکلی ایک اور آ جائے، کوئی بھی جو اپنی خوشی سے کہنا چاہتا ہے. جی ہما آپ آئیے، ادھر ہی آ جائیں پلیز.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. بہت ہی خوبصورت آیات، اپنے محاسبے ہم کہاں کھڑے ہیں. اور یہ سب سے پہلے تو اللہ سبحانہ تعالیٰ کا شکر ادا کرنا چاہیے کہ اللہ سبحانہ تعالیٰ نے ہمیں کسی کام کی توفیق دی ہے، اور اگر ہم کمٹمنٹ کریں تو ہم اس کام کو صحیح طریقے سے کریں. ہر انسان کی اور چلیے، ہر انسان کی زندگی میں اپ اینڈ ڈاؤنس آتے ہیں، اور ان آیات کو سامنے رکھنا چاہیے. بلکہ میں تو نمبر لکھے ہیں چٹ لگا کے کہ ان آیتوں کو سامنے رکھ کے یہ سوچنا ہے کہ نہیں، اگر صحابہ کرام تو ہم تو کچھ بھی نہیں ہیں، ہمیں بھی اسی طرح دین کا کام کرنا ہے. اور سچ بات ہے کہ ہماری زندگی میں دوسری چیزیں بھی ہیں، اور ہم یہی سوچتے ہیں کہ نہیں منڈے سے تھرسڈے ہم یہ کر لیتے ہیں تو انف ہو گیا، فرائیڈے سیٹرڈے سنڈے جو ہم باقی محمود سمیت ہم بہت فرائیڈے سیٹرڈے سنڈے بھی کام کرنا پڑے تو اللہ سبحانہ تعالیٰ ہمیں توفیق عطا فرمائے، اور دل کی خوشی سے کام کرنا ہے، مجبوری سے نہیں. بس اپنے لیے یہی دعا ہے کہ اللہ سبحانہ تعالیٰ توفیق دیں اور خوشی سے کام کرنے کی انشاءاللہ. جزاک اللہ خیر.
آمین سب آمین.
وہ
کون سی بات کر رہے ہیں؟
جب سے سورہ توبہ شروع ہوئی ہے میری فیلنگز یہی ہیں کہ مجھے اپنا ایمان کافی نہیں لگ رہا
اور آسمان پیک کرتے مجھے نکلنا پوچھا نہیں کس نے
آج کے سبق کے بعد جو بھی آیا تھی مجھے یہی فیل ہوتا رہا کہ جو ہم سوچتے ہیں کہ ہم بہت کچھ کر رہے ہیں مجھے سب کچھ بہت کم لگنے لگا ہے اور میری ہے بہت بڑی یہ خواہش ہے کہ اللہ مجھے اپنی معرفت نصیب کرے اور مجھے یقین والی زندگی دے لیکن جب سے سورت توبہ شروع ہوئی ہے مجھے اپنا ایمان بہت کم لگ رہا ہے
الحمدللہ جس قسم کے لوگوں میں رہتے ہیں نا آپ ان سے خود کو مقابلہ کرتے ہیں ہم چونکہ آج کی دنیا کے لوگوں میں رہتے ہیں جو کہ قرآنی مثالیں پڑھ رہے تو ہم یہ 4 گھنٹے کی کلاس کے بعد کہتے ہیں ہم بہت نیک ہیں کیونکہ تقابل میں دوسرے لوگ ہوتے ہیں نا تو یہ صورتیں جو ہیں نا یہ ہمیں صحابہ کا ساتھ دے رہی ہیں ہما نے بالکل سچ کہا اسی لیے اللہ کے نبی نے فرمایا کہ نیکیوں میں اپنے سے اوپر اللہ کو دیکھو اور دنیا میں نیچے دیکھو ہم دنیا میں اوپر دیکھتے ہیں کیا اور چیز ہے جس کو اپنے گھر میں لانا ہے اور نیکیوں میں ہم کہتے ہیں اٹس اوکے نماز تو پڑھتے ہیں نا لیکن نماز کی روح نہیں ہے اللہ تعالیٰ سے دعا ہے کہ وہ ہماری اصلاح فرمائے آن لائن سے اگر آپ کوئی ایک آدھا ساتھی آج اب یہ کیا کریں کہ اپنے مائک ریڈی رکھا کریں تو اگر آپ لوگ مائک پہ آ کے شیئرنگ کرنا چاہیں تو کر سکتے ہیں یہاں والے بھی ان شاء اللہ تعالیٰ سنیں گے آپ کی بات کو اور اللہ کے حکم جی کوئکلی مائک لے لیجیے گا اور اس ان شاء اللہ تعالیٰ چلیے جزاک اللہ خیر مجھے نکلنا اس لیے میرے موو کرنے سے آپ لوگ ڈسٹرب نہ ہوئیے گا ٹھیک ہے مجھے کس نے لینا ہے مجھے پتا نہیں آپ لوگوں میں سے آپ کے ساتھ جانا ہے چلیے آپ ارم سے سامان لیتے ہم نکلتے ہیں اب ان شاء اللہ ایک درس ہوگا میں نیٹ ہوا تو وہاں لوں گی آج کا ہمارا ٹاپک ہے آسانی صاحب ایک بہت ہی ہماری پیاری سسٹر ہے انہوں نے بڑے پیار سے اپنے گھر میں درس رکھا ہے میں جب سے لندن آئی ہوں میں نے آج تک ویک ڈیز میں صبح کا درس کسی کو نہیں دیا لیکن ان کی محبت اور چاہت یہی تھی کہ آج خیر تفسیر تو اسی وقت بھی پوری ہوتی ہے لیکن یہ کہ آخری وقت تو آپ میں غیر بھی کر لیتے ہیں تو دعا کیجئے گا کہ اللہ تعالیٰ جو بھی بات اور اس کو ہم نیٹ پہ لیں گے جو لوگ اس کلاس کے بعد سننا چاہیں یا جو دوسری طرف سے سن رہے ہیں تو انشاءاللہ وہ فائدہ لے سکتے ہیں جزاک اللہ خیر السلام علیکم ورحمۃ اللہ جی اب آپ لوگ آن لائن سے مائک لیں ارم آپ ادھر سے کھول لیں اسپیکر
السلام علیکم ورحمۃ اللہ وبرکاتہ میری آواز آ رہی ہے سسٹرز الحمدللہ بس آج یہی کہنا تھا کہ صبح سے آج طبیعت جو تھی بہت سست تھی اور نوٹس لینا بہت مشکل لگ رہا تھا لیکن جیسے ہی استاذہ جی کا یہ خلاصہ شروع ہوا اور انہوں نے جب یہ بتایا کہ جب اللہ کی پکار آتی ہے تو کیسے 3 گروہ بنتے ہیں اور کیسے جو ہے مدد آتی ہے اور سکینت اترتی ہے تو دل کو اتنا اطمینان ہوا اور خود بخود ہی جو ہے وہ طبیعت کی ساری سستی اور بہت ہی جیسے شیطان جو تھا وہ بار بار آ کے کہہ رہا تھا کہ نہیں بس نو ریکارڈنگ سن لینا اور یہ چھوڑ دو آج کا سارا جب یہ آئے تھے جب ہم پڑھ رہے تھے سن رہے تھے تو خود بخود ہی میرے ہاتھوں نے تیزی سے لکھنا شروع کر دیا اور مجھے ساری میری جو سر کا درد اور ساری تکلیف جو ہے ایک دم ختم ہو گئی اور بہت ہی اس کے بعد سے میں نے جو ہے مطلب ابھی نہیں کروں گی بعد میں کروں گی اور تھا کہ نہیں آج پورا لیکچر جو ہے وہ الحمدللہ کمپلیٹ کرنا ہے اور اللہ کا لاکھ لاکھ شکر ہے کہ اللہ نے مکمل کیا اور مطلب بہت ہی دل کو جو ہے وہ سکون مل رہا ہے کہ اللہ تعالیٰ بس ہمیں ایسے ہی ثابت قدم رکھے ساری بہنوں کے لیے میری یہ دعائیں ہیں اور ہم سب کو آخری وقت تک اس قرآن سے آخری سانس تک جوڑ کے رکھے اور ہمارا ایمان جو ہے وہ اور مضبوط ہوتا رہے جزاک اللہ السلام علیکم و رحمۃ اللہ
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم. میں صرف اتنا کہنا چاہوں گی کہ جب سے یہ کورس سٹارٹ ہوا ہے الحمدللہ کافی میں نے اپنے آپ کو سیلف ایویلیویٹ کیا ہے کہ میری پرائیورٹیز کیا ہیں اور واٹ ایم آئی رننگ آفٹر اور اللہ تعالیٰ کیا کہہ رہے ہیں. تو اس سورہ توبہ میں اسپیشلی بار بار کہ اللہ کے راستے میں جو خیر ہے یو وانٹ فائنڈ کے کام میں, تو ان دی اینڈ آپ کو ہر چیز بیلنس کر کے آگے لے جانا ہے, ہر چیز ایک آنر سمجھ کے جو بھی کام رہتا ہے. کہ اٹ لکس لائک کافی کم فائدہ ہے, لیکن آگے چل کے اللہ تعالیٰ یہی ہمیں ہمیشہ یاد دلا رہے ہیں کہ ویدر اٹس لاس اور وکٹری دین میں آپ ہی کی کامیابی ہوگی. تو لیکن یہ ہم سمجھ تو جاتے ہیں لیکن وی کیپ فگیٹنگ. تو الحمدللہ اس طرح سے وین وی جوائن دا کلاس اور ہمارے اتنے اچھے ساتھی ملتے ہیں, دین وی یہ ریمائنڈر کیپس کمنگ اینڈ الحمد للہ اٹ ہیز اے گڈ افیکٹ کہ ہمارے ساتھ قرآن ہے. لیکن ہم کبھی کبھی بھول جاتے ہیں, تو اللہ تعالیٰ ہمیں دس از اے ویری گڈ اپرچونیٹی. اسپیشلی مجھے لگتا ہے کہ ہمارے فیملی میں وی آر ان ڈفرنٹ ڈائریکشنز, تو مجھے سب کو ساتھ لے کے چلنا ہے. اور اس میں ابھی فائدہ تو نہیں دکھ رہا ہے, لیکن آگے چل کے ان شاء اللہ تعالیٰ کامیابی صرف اسی میں ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آواز آ رہی ہے میری؟ الحمدللہ. آج کا سبق سن کے یہ کہ بہت زیادہ موٹیویشن تھی کہ اللہ تعالیٰ ہمیں دین کا کام کرنے کی توفیق عطا فرمائے, اور جب بھی کوئی نیکی کا موقع ملے تو ہم پیچھے نہ ہٹیں اور ہمیشہ اللہ کی پکار پر ہم لبے کہیں. اور یہ کہ ان آیتوں کو سن کر میں نے یہ دیکھا کہ اللہ تعالیٰ نے جو سچے مومن ہیں ان کے بھی دل کی بات بیان کر دی, اور جو منافق ہیں ان کے بھی. تو ہم نے اپنے آپ کو چیک کرنا ہے کہ آج ہم کہاں کھڑے ہیں, اور اللہ تعالیٰ ہمیں سچے مومن بننے کی توفیق عطا فرمائے اور اللہ کی ہر پکار پر لبے کہنے کی توفیق عطا فرمائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جزاکم اللہ خیر کثیر واحسن الجزا. الحمدللہ آپ سب لوگوں نے ماشاءاللہ بہت اچھی شیئرنگ کری ہے, اور آپ دیکھیں کہ آپ کے کسی ایک جملے سے بھی الحمدللہ کسی ایک کے بھی دل میں اگر ایک فریشنس آئے, ایک ایمان کی لہر بڑھ جائے, تو پھر الحمدللہ کتنا بڑا صدقہ جا رہا ہے نا. الحمدللہ ویری گڈ. تو انشاءاللہ تعالی یہ ہے کہ ہم لوگ اپنی پہلے بریک لے لیتے ہیں آج, ٹھیک ہے, اور اس کے بعد پھر واپس انشاءاللہ ریکیپ کے اور پھر تجوید کریں گے, ٹھیک ہے. تو آپ لوگ 20 منٹس کی بریک کریں, پھر اس کے بعد انشاءاللہ واپس آتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.